यहाँनिर फेरि पनि एकपटक प्रभु येशूको नाउँमा एकत्र भएकोमा महान र शक्तिशाली कामको विषयमा सुन्न जुन तपाईँले पहिले नै गरिसक्नु भएको छ र अब हामी अपेक्षाका साथ खडा हुँदछौ विश्वासलाई उचाली र अभिषेक गरी यो विश्वास गर्न कि जे कुरा मागिएको छ सो आज प्रदान गरिनेछ तपाईँले प्रत्येकलाई जान्नुहुन्छ ती सबै जुन तिनीहरूले अनुरोध गरेका छन् र प्रभु विशेष गरी हामी तिनीहरूको निम्ति प्रार्थना गर्दछौ जो मृत्युको अति नै नजिक छ तिनीहरूको प्राणलाई शान्ति दिनुहोस् यदि त्यो त्यहाँ पहिलेदेखि नै छैन भने तिनीहरूको शरीरमा चङ्गाई ल्याउनुहोस् प्रदान गर्नुहोस् प्रभु हाम्रो भेलालाई आशिष दिनुहोस् हामी प्रार्थना गर्छौँ प्रभु यस बुधबार रातको प्रार्थनाको सभामा जसै हामी भेला भएका छौँ यो जानेर कि जहाँ दुई कि तीनजना भेला हुँदछ तपाईँ हामीसँग हुनुहुनेछ र हामी माग्दछौँ प्रभु कि आज राति तपाईँको वचन हामीलाई दिनुहोस् हामीमा बोल्नुहोस् प्रभु र अनौठो तरिकाले हाम्रो हृदयहरूमा न्यानोपन दिनुहोस् ताकि हामीले जान्न सकौँ कसरी त्यो आउँदै गरेको महान समयको निम्ति हामीले आफैलाई अनुशासित बनाउन सकौँ किनकि हामी विश्वास गर्छौँ कि हामी प्रभुको आगमनको दिन नजिकै आएका छौँ हामी तपाईँलाई ती मानिसहरूको निम्ति धन्यवाद दिन्छौँ जसलाई विश्वास प्यारो हुन थालेको छ र विश्वास के हो भनी जानेका छन् र यो जान्दछौ र धन्यवाद दिदछौ यी हुन लागेका सेवाहरूको निम्ति र विश्वास गर्दछौ कि तपाईँले केही गर्नुहुन्छ भने प्रभु हामी अपेक्षाका साथ प्रतीक्षा गरिरहेका छौँ जस्तो ती पुराना दिनहरूमा थियो यो विश्वास गरी कि समय निकट छ जब तपाईँले मात्र स्वर्गका झ्यालहरू खोल्नुहुनेछ र प्रतिज्ञाहरू पोख्नुहुनेछ जुन परमेश्वरले ती अन्तिम दिनहरूको निम्ति प्रतिज्ञा गर्नुभएको थियो अब हामी माग्दछौ प्रभु पूरै देशभरि र सबैजनासँग तपाईँ हुनुहोस् जसरी आज हामीले धेरै सुनेका छौँ सबै ठाउँमा जो आवश्यकतामा छन् तिनीहरूको अनुरोध प्रदान गर्नुहोस् प्रभु र हामी तपाईँको महान हातको कार्य सारा संसारभरि ती मानिसहरूको माझमा भएको देख्नको निम्ति प्रार्थना गर्दछौँ जो यो महान कुरा हेर्नको निम्ति बसेका छन् हाम्रो पापबाट हामीलाई क्षमा दिनुहोस् हामीलाई तपाईँको आत्मा र तपाईँको वचनले ताडना दिनुहोस् प्रभु ताकि हामीले आफैलाई अनुशासित पार्न सकौँ आज्ञाकारी दासको रूपमा परमेश्वरको इच्छामा आज्ञाकारी दासहरू बनाउनुहोस् हामी स्मरण गरौँ र विचार गर्ने कोसिस गरौँ कि अघिल्ला समयका इसाईहरूले के गरेका थिए भने हामी कस्तो प्रकारको मानिस हुन्थ्यौँ यदि हामीसँग व्यक्तिगत रूपमा सम्पर्कमा रहेका मानिसहरूले तपाईँलाई भेटे भने कसरी तिनीहरूको मुहार विश्वास र खुसीले उज्यालो हुने थियो कसरी तिनीहरूको जीवन जीवित परमेश्वरको वचन हुने थियो तिनीहरू मात्र लेखिएको पत्र जसलाई सबै मानिसले पढ्थे जस्तो तिनीहरू मानिसहरूमा र तिनीहरू मध्ये हिँड्दथे फेरि पनि त्यो प्रदान गर्नुहोस् परमेश्वर हुन सकोस् कि हाम्रो जीवन तपाईँमा यति समर्पित होस् कि पवित्र आत्मा आफै हामीद्वारा जिएको होस् र हामीद्वारा बोलेको होस् प्रभु हामीले यो मनमा याद गर्न सकौँ कि जसै हामी सड़कमा हिँड्दछौँ र संसारसँग अंगालो मारेर हिँड्दछौँ हामी तिनीहरू जस्तै हुनु हुँदैन थियो र हामी एकातर्फी हुन्छौँ र तिनीहरूलाई स्थान दिन्छौँ प्रभु तब तिनीहरूको वास्तविक स्थान दिँदछौँ यस पृथ्वीमा हामी पछिल्लो आसन लिन्छौँ यो जानेर कि हामी अर्को संसारको प्रतिनिधिहरू हौ हाम्रो एउटा राज्य छ जुन शक्तिमा आउँदैछ प्रभु र हाम्रा महान राजा छिटै आइपुग्नुहुनेछ र सबै राज्यहरूमा हाबी हुनुहुनेछ जुन तिनीहरूको शासनमा छ र उहाँले राज गर्नुहुनेछ र शासन गर्नुहुनेछ उहाँसँगै हजार वर्षसम्म यस पृथ्वीमा राज गर्नेछौँ अनि उहाँसँगै सदाको निम्ति हुनेछौँ यसलाई ध्यानमा राखेर अब हामी हाम्रा प्रार्थनाको उत्तरतर्फ हेर्दछौँ हामी हाम्रो पाप स्वीकारतर्फ हेर्दछौँ यदि हामीले तपाईँको महान इच्छाको विपरीत कुनै पनि कुरा गरेका छौँ या भनेका छौँ या कुनै कुरा सोचेका छौँ भने येशु ख्रीष्टको रगतद्वारा हामीलाई धुनुहोस् हामीलाई अगुवाई गर्नुहोस् प्रभु जस्तो आज राति बहिनीले भन्नुभएको थियो उहाँ र उहाँको श्रीमानको त्यो सिकागोको सड़कको विषयमा परमप्रभु परमेश्वर तिनीहरूलाई त्यस ठाउँमा अगुवाई गर्नुहोस् जहाँ तिनीहरूलाई तपाईँले प्रयोग गर्नुहुन्छ ताकि तिनीहरू ती जो अन्धकारमा भड्किरहेका छन् जो कहाँ जाने जान्दैनन् तिनीहरूको निम्ति ज्योतिको किरण बन्न सकुन् प्रभु येशु अब हामी सेवा तपाईँको हातमा सुम्पन्छौँ र सुधारको वचन सुन्दै हामी कसरी त्यस महान घडीको निम्ति तयार हुने भनी जान्न सक्नको निम्ति येशूको नाउँमा माग्दछौ आमेन प्रभुले तपाईँहरू सबैलाई आशिष दिउन् धन्यवाद भाइ मैले थोरै पनि यो कुरामा आशा गरेको थिइनँ जस्तो कि म घरमा थिएँ मैले यस्तो महसुस गरे म साँच्चै नै जरुरी कामले कहीँ नजान पर्ने भएको भए र प्रार्थनाको सभामा नगई घरमै बस्नु परेको भए मलाई एकदमै नराम्रो लाग्ने थियो र एक किसिमले म आफै र मेरो परिवारलाई पनि यहाँ आउँछौ भन्ने आशा नै थिएन। म मात्र भित्र गए र यहाँ आउनको निम्ति निक्लिए र त्यसैले मैले भने म तल प्रार्थनाको सभामा जानेछु र मेरी श्रीमतीलाई आउनको लागि तयार हुने समेत समय मिलेन किनकि उनले जान्दैन थिए म यहाँ आउँदैछु भन्ने। त्यसैले मैले बहिनीको र भाइको त्यो दक्षिण क्यारोलिना वा उत्तर क्यारोलिनामा या कुनै अरू ठाउँमा त्यस चम्केको उज्यालोको विषयमा गवाही त्यहाँ सुन्न पाउँदा खुसी छु। ग्रिनभिलमा के त्यही हो? हो, दक्षिण पाइन्समा। भाइ लिबेल आज यहाँ हुनुहुन्थ्यो, मैले उहाँको बप्तिस्माको सेवामा आज यहाँ बप्तिस्मा दिए। तपाईँले चिन्नुहुन्छ भाइ लिबेललाई र ती सेवकहरूलाई, भाइ पार्कर थोमसलाई पनि त्यहाँ एक मैले त्यो समय स्मरण गर्न सक्छु। एउटा बहिनीलाई छायाले छोपेको थियो, त्यो एउटा ठूलो पुष्टि थियो ती बहिनीमा, जुनमा पवित्र आत्माले कहिलेकाहीँ हामीलाई अघि जान दिन्छ र हाम्रो विश्वासको जाँच गर्नुहुन्छ र अरूको विश्वासलाई जाँच्नुहुन्छ। जब तपाईँले सिधै कुनै कुरामा हेर्नुहुन्छ र केही कुरा देख्नुहुन्छ र यो भन्नुहुन्छ र अरूलाई हेर्न भन्नुहुन्छ र तिनीहरूले त्यो देख्दैनन्, तिनीहरूले त्यो त्यहाँ छैन भन्छन्, बुझ्नुभयो, तर त्यो त्यही हुन्छ। अब त्यहाँ पावलको माथि ज्योति झुन्डिरहेको देख्ने त्यहाँ कोही पनि थिएन, तर त्यो त्यहाँ थियो। त्यो स्वर्गबाट ढुकुरको रूपमा त्यो ज्योति येशूको माथि झुन्डिरहेको थियो। अरू कसैले देखेनन्, तर युहन्ना स्वयंले देखे, बुझ्नुभयो। र त्यसैले अब पछाडि जब मैले मानिसहरूलाई यस ज्योति आगोको खामोको रूपमा भन्दै थिए, कसैले त्यो विश्वास गर्न चाहेनन्, तर अब क्यामेराको यान्त्रिक आँखाले त्यसको पहिचान गराएको छ कसरी त्यो हुन आयो। र दुष्ट आत्मा चाहिँ अन्धकार हुन्छ। यो हाम्रो जीवन जस्तै नै हो, हामी छायाहरू र हामी यदि हामी ज्योति हौ भने, यदि हाम्रो जीवन दिनको उज्यालोसँग मेल खाँदछ भने हामी ज्योतिमा हिँडिरहेका छौँ। यो यस्तै नै हो कि तपाईँ बाहिर हेर्नुहुन्छ र भन्नुहुन्छ मैले सूर्यलाई दिनको समयमा देख्छु, तपाईँले सूर्यको छाया देख्नुहुन्छ, त्यो सूर्यको प्रतिबिम्ब हो। त्यो आफैमा सूर्य त होइन, तर त्यसले यो प्रमाणित गर्छ कि त्यहाँ सूर्य छ, यसले त्यहाँ सूर्य छ भनी साबित गर्छ। र अब जब मैले देख्दैछु जसै तपाईँ त्यहाँ फ्यान प्रयोग गरी बसिरहनु भएको छ, बोलिरहनु भएको छ, त्यसको अर्थ तपाईँ जिउँदै हुनुहुन्छ, तर त्यो मात्रै जीवनको एउटा छाया हो, किनभने छाया बनाउनको लागि कुनै पनि कुराको एउटा अन्धकारपन हुनुपर्दछ, बुझ्नुभयो, किनभने एउटा छाया बन्नुको लागि जति अन्धकार चाहिन्छ त्यति नै उज्यालो पनि चाहिन्छ, र त्यसमा सबै अन्धकार र सबै उज्यालो हुन नै सक्दैन। यदि त्यो अन्धकार हो भने त्यो साँचो अन्धकार हो, यदि त्यसमा उज्यालो छ भने त्यहाँ कुनै छाया छैन, छाया बनाउनलाई केही पनि छैन त्यहाँ, तर यदि त्यो अन्धकार र उज्यालोको मिश्रण छ भने त्यसले एउटा छाया बनाउँछ। त्यसैले हामी वास्तवमै उज्यालोको छाया हौ। अहिले तपाईँले कुनै ठाउँको जीवन प्रतिबिम्ब गर्दै हुनुहुन्छ, यदि तपाईँ इसाई हुनुहुन्छ भने त्यो छाया भएको कारणले यसले मात्र यो प्रमाणित गर्छ कि त्यहाँ एउटा जीवन छ जहाँ तपाईँ मर्न सक्नुहुन्न, किनभने यो जीवन आफूमा मृत्यु छ, बुझ्नुभयो, तर यो एउटा छाया हो किनभने तपाईँ जीवित चलिरहेको देख्न सक्ने, सोच्न सक्ने, चल्न सक्ने र बोल्न सक्ने र पाँच ज्ञानेन्द्रिय क्षमता भएको शरीर सहितको प्राणी हुनुहुन्छ। तरै पनि तपाईँलाई थाहा छ तिनीहरू मर्दैछ र त्यहाँ अत्यन्त समस्या छ, तपाईँ जानुहुन्छ, त्यो मात्र यो हुन सक्छ, त्यो एउटा प्रतिबिम्ब हो, बुझ्नुभयो, त्यहाँ जीवन र मृत्यु सँगै मिसिएको छ। यो शरीर त मरेर जानु पर्दछ, तर यदि तपाईँले तपाईँको मरणशील शरीरले स्वर्गको ज्योति प्रतिबिम्ब गर्दै हुनुहुन्छ भने तपाईँले परमेश्वरको अनन्त जीवन प्रतिबिम्ब गर्दै हुनुहुन्छ। त्यसपछि जब तपाईँ मर्नुहुन्छ, तपाईँ अरू कहीँ नभएर त्यो ज्योतिमा जानुहुन्छ, किनभने त्यही नै थियो जुन तपाईँले प्रतिबिम्ब गर्दै हुनुहुन्थ्यो। यदि तपाईँ अन्धकारको संसारबाट हुनुहुन्छ भने तपाईँले त्यही प्रतिबिम्ब गर्नुहुन्छ, तब तपाईँ अरू कहीँ मार्गमा नभएर अन्धकारमा नै जानुहुन्छ, बुझ्नुभयो, त्यसैले हामी वास्तविक प्रतिबिम्बमा छौँ, त्यसैले हामी त्यो देख्दछौँ। र जति निश्चय रूपमा पवित्र आत्माले उज्यालो र जीवनलाई प्रतिबिम्बित गर्छ, त्यसरी नै मृत्युले अन्धकारलाई प्रतिबिम्बित गर्छ, र यहाँ ती दुवैजना छन्। भोलि यस हप्ताको अन्तिमतिर हुनसक्छ आइतबारसम्ममा हामीले सानो फोटोलाई ठूलो आकारमा पार्नेछौँ, ताकि त्यो त्यहाँ सूचना पेटीमा राख्न सकियोस्, जहाँ त्यहाँ सूचना पेटीमा तपाईँहरूको तस्विर टागिने गर्छ। मलाई थाहा छैन कतै तपाईँले ध्यान दिनुभयो या दिनुभएन। र त्यसपछि र लगभग एक हप्ता पहिले जमैकामा जहाँ म प्रचार कार्यमा थिए, हामीले टेपहरू सारा संसारभरि पठाउँछौँ, र सात मोहरहरूको टेप त्यहाँ जमैका देशभित्रको भागमा भित्री इलाकाहरूमा पुगिसकेको छ, र त्यो एउटा ब्लू माउन्टेनको पछाडि एकदमै पछाडिएको इलाका हो, र कहिले काहीँ त्यहाँका वासीहरूसँग त्यो टेप रेकर्डर हुन्छ जुन तपाईँहरूले उनीहरूको लागि किनिदिनु भएको छ, जस्तो कि पुरानो भिक्टोरियल टेप रेकर्डर हुन्छ, र तिनीहरूले त्यो त्यसलाई बज्न दिन्छन् र हर केही मिनट पछि कसैले गएर त्यसलाई फेरि बजाइदिनुपर्छ। यो समूहसँगै एउटा सानो ब्याट्री हुन्थ्यो, 6 भोल्टको ब्याट्री या कुनै अर्को, र टेप रेकर्डर बजाउँदै गर्छन् र तिनीहरू सबै एक ठाउँमा बस्छन्। जे यहाँ आज राति छ ती मोहरहरू सुन्छन्। मलाई लाग्छ त्यस्तै हुन्थ्यो, र जब म बोल्दै गर्थे तिनीहरूले ध्यान दिन्थे। त्यो कोठामा त्यही आगोको खामो आउँथ्यो र ठिक त्यो टेप रेकर्डर लिएर टुप्पोमा गएर बस्थ्यो, र तिनीहरू गए र क्यामेरा ल्याए र त्यसको तस्विर खिचे, र ठिक त्यस्तै तस्विर आज त्यहाँनिर झुन्डाई राखिएको छ। र अब हामी त्यसलाई ठूलो आकारमा राख्छौं ताकि तपाईँहरूले देख्न सक्नको निम्ति त्यो सूचना पेटीमा त्यहाँ राख्न सकियोस्। हामी हाम्रो जीवनमा परमेश्वरको अनुग्रह ल्याउनु भएकोमा अत्यन्त आभारी छौं। यस दिनमा उहाँको उपस्थित ल्याउनु भएकोमा अब हामी धेरै कुराहरूमा आभारी छौ। अब म यो सोच्दैछु कि म यहाँनिर हेर्नेछु कि कतै मैले कुनै टिपोट गरेको लेख पाउँछु, कुनै लेख वा केही, या अर्को कुनै जसमा मैले बोलेको छु, या कुनै कुरा भेट्छु कि जसमा म केही बोल्न सक्छु। यहाँ मैले कुनै पाठ पाए जुन मैले लेखेको थिएँ, ठिक छ, यहाँ पुस्तक निर रहेछ। यदि मैले कुनै एउटा पाठ पाएँ भने हुनसक्छ हामीले प्रार्थना गर्दै गर्दा प्रभुले कुनै कुरा भन्नको लागि केही कुरा दिनुहुनेछ। अब हामी आइतबारको लागि अपेक्षामा बसेका छौ। मैले सन्देशहरूमा बोल्दै आएको छु र मैले तपाईँहरूलाई यहाँनिर त किन मेरो पुकार गर्छस्, मानिसहरूलाई अघि बढ्न आज्ञा दे, यो विषयमा तपाईँहरूलाई लामो समयसम्म राखे। अब आइतबार सँगैको सेवा हो जहाँ बिरामीको निम्ति प्रार्थना गरिनेछ। अब यदि तपाईँ बिरामीहरूको सम्पर्कमा हुनुहुन्छ, जब हामी बिरामीहरूको निम्ति प्रार्थना गरिसकेका हुन्छौँ र त्यो निको हुँदैन भने त्यहाँ बिमार रहनुमा कुनै न कुनै कारण हुन्छ। र यदि प्रभुको इच्छा भए म आइतबारको बिहान एउटा छोटो सन्देशमा यसको विषयमा बोल्न चाहन्छु। त्यसैले म चङ्गाई सेवा गर्न जाँदैछु र सबै मानिसहरूको लागि प्रार्थना गर्नेछु। र बिल्ली पल वा अरूहरू यहाँ आइतबार बिहान लगभग 8 बजे जब मण्डली खुला हुन्छ, मानिसहरूलाई कार्ड दिन जब तिनीहरू ढोकामा आउनेछन् या जब तिनीहरू भित्र पस्नेछन्। र अब त्यसपछि म यस्तो प्रयास गर्न चाहन्छु, प्रभुले कुनै पनि तरिकाले मलाई ती मानिसहरू किन चङ्गाई हुँदैनन् भन्ने त्यस कारणहरूमा एउटा सानो अन्तर्दृष्टि प्रदान गर्नुभएको छ भनी म विश्वास गर्दछु। र म विश्वास गर्छु कि ती सब समाजको अभावको कारणले भएको हो, र म विश्वास गर्छु यदि प्रभुको इच्छा भए त्यस विषयमा हामी आइतबार बिहानीमा बोल्नेछौ। अब बुधबार रातको प्रार्थनाको सभा केवल एउटा छोटो सभा हो जहाँ हामी भेला हुन्छौँ र प्रार्थना गर्छौ जसरी हामी यी गरेका छौँ र भेला भई संगति गर्दछौ। कहिलेकाही म विश्वास गर्छु कि यी दिनहरूमा महान थोकहरू मध्ये एउटा म यो पाउँदछु कि हामीले विश्वास गरेका कुराहरूमा इमान्दारिताको अभाव हुनु हो। बुझ्नुभयो? यदि परमेश्वरले जुन कार्य उहाँले आजका दिनहरूमा गर्नुभएको छ सो कार्य ती जोन वेस्टीको दिनहरूमा गर्नुभएको भए यी कार्यले ती मार्टिन लुथरको दिनहरूमा र अरू दिनहरूमा के गर्दै थियो होला? जस्तो उहाँले गरिरहनु भएको हामीले देख्दैछौ। दुवै मण्डलीबाट, आत्माबाट र विज्ञानबाट र हरेक क्रियाकलापबाट साबित गरिएको छ यी कार्य पहिचान गरिनु पर्दछ। र परमेश्वरको वचनले यहाँ यी कुराहरू घटना आउनुभन्दा अगावै घोषणा गर्दै र भन्दै आएको छ, र यो बढ्दै आएको छ र अगमबाडी भन्दै र उहाँले जे भन्नुभएको छ त्यो देखाउँदै आएको छ। जुन उहाँले भन्नुभएको छ त्यो सिद्ध रूपमा र वास्तविक रूपमा हुन आउनेछ। र अझै पनि हामी एक तरिकाले सुस्त भई बस्दै आश्चर्य मानेर भन्छौँ, मलाई आश्चर्य लाग्छ कि के यसको मसँग केही मतलब छ, आश्चर्य लाग्छ कि के यसको मतलब पुराका पुरा मण्डलीसँग छ, या मलाई आश्चर्य लाग्छ कि के यसमा म पनि साँच्चै नै पढ्छु। मलाई लाग्छ आइतबार बिहान यी कुनै शिक्षाहरूमा म बोल्ने कोसिस गर्नेछु, हुनसक्छ यसले हामीलाई थोरै प्रकाश दिनेछ। अब आज राति मैले केही कुरा पाएको छु, केवल यहाँ त्यसमा पल्टाउनु होला। म यहाँ तल आउनुभन्दा पहिले मैले सोचेको थिएँ कि यदि भाइ नेबिल यदि म त्यहाँ तल बसे उहाँले यसो भन्नुहुन्थ्यो, उठ्नुहोस् अनि बोल्नुहोस्, र उहाँले मात्र यसो गरेर तल बस्नुभएको भए। बुझ्नुभयो? मैले सोचेको थिएँ मैले केही धर्मशास्त्रको पदहरू लेखेर राख्दा नै बेस हुनेछ, किनभने म जान्दछु उहाँ यति प्रेमिलो भाइ हुनुहुन्छ र हामी उहाँको कदर गर्छौ। हामीले वचनको लागि प्रार्थना गर्नुभन्दा अगाडि म एउटा भाइ पहिचान गराउन चाहन्छु। मैले उहाँको नाम समेत बोलाउन सकेको छुइनँ यो समयमा। उहाँहरू दुईजना हुनुहुन्छ, उहाँहरू यहाँ हुनुहुन्छ, मेरो मित्रहरू हुनुहुन्छ। उहाँहरू प्रचार कार्यको क्षेत्रमा सेवक र प्रचारक हुनुहुन्छ जो बाहिर जाँदै हुनुहुन्छ। उहाँहरूले यी सुसन्देशहरू टेपद्वारा सुन्नुभयो र उहाँहरू बेग्लै नामधारी मण्डलीको बाटो हुनुहुन्छ। दुईजना जवान युवकहरू हुनुहुन्छ, र र ती युवकहरू मध्ये एकजना त यति इच्छुक हुनुहुन्थ्यो कि उहाँले उहाँ हालै एक समापन सभामा भाग लिन हवाई जहाजबाट ट्युक्सनसम्म आउनुभयो। म विश्वास गर्छु कि म बिजनेसम्यान ब्रेकफास्टमा थिएँ र जवान युवक असल युवक त्यहाँ तलनिर आउनुभयो र उसले उहाँहरू कन्सासबाट हुनुहुन्छ र उहाँ सबै बाटो तय गरेर यहाँ म कहाँ यसकारणले आउनुभयो ताकि म उहाँहरूको विवाह गरिदिन सकूँ। म त्यसको कदर गर्छु। यो सोच्नु कि तपाईँको प्रार्थनामा मानिसहरू यति विश्वास गर्छन् कि परमेश्वरले तपाईँको प्रार्थना सुनेर जवाब दिनुहुन्छ र यी युवा जवान जिन्दगीको यस्तो सुरुवात गर्न जाँदैछन् र जब तिनीहरू हिजो यहाँनिर आइपुगे ताकि तिनीहरूका विवाह गरिदियोस् तब यो पत्ता लाग्यो कि इन्डियाना प्रान्तको कानून अनुसार उनीहरूको रगतको जाँच पनि हुनेछ र तिनीहरूको विवाह हुनुभन्दा अघि यही यसै प्रान्तमा 3 दिनसम्म प्रतीक्षा गर्नुपर्नेछ। त्यसैले उहाँहरूको विवाह शुक्रबारको बिहानसम्म हुन सक्ने छैन र मेरो भाइलाई सोध्नेछु त्यो पछाडि अन्तिम निर यदि उहाँ उठेर आफ्नो परिचय र उहाँको प्यारी सानी केटी र अर्को भाइको परिचय दिनुभए। तपाईँलाई धेरै धन्यवाद। निश्चय नै हामी यी युवा राजदूतहरूलाई प्रभु येशूको कार्यको निम्ति शुभकामना दिदछौँ। उहाँको मार्गमा द्रुत गतिमा जानुको निम्ति परमेश्वरको आशिष रहेको होस् र जसै म आशाको साथ प्रभुको आगमनको निम्ति प्रतीक्षा गर्दै र यी जवान युवा र युवतीहरू हृदयमा ख्रिस्टको सेवा गर्ने उद्देश्य बोकेको देख्दछु त्यसले मलाई रोमाञ्चित पार्दछ। बुझ्नुभयो, तिनीहरू यसरी हुर्किएको देख्दा खुसी हुन्छु। प्रभुले तपाईँ भाइ बहिनीलाई धेरै आशिष दिनुभएको होस्। अब आउनुहोस् हामी सानो पुस्तकलाई पल्टाउँ जुन पुस्तकबाट मैले आफ्नो जीवनभरि पहिले कहिले बोलेको छैन र यो अति नै मात्र एउटा अध्याय फिलोमोनको पुस्तक र यो एक म एक प्रकारको थोरै आइरिस हुँ र म र मेरो दाँतको तल्लो भागको वरिपरि तारले बाँधेको छ ताकि त्यसलाई आफ्नो ठाउँमा थामिराख्न सकोस्। म कहिलेकाहीँ यी नाउँहरूलाई ठिक ठिक उच्चारण गर्न असक्षम हुन्छु जबकि म जान्दछु कि त्यो के हो भने र कहिलेकाहीँ त शिक्षाको कमीको कारणले म त्यसलाई ठिक उच्चारण गर्न सक्दिनँ। त्यसैले फिलेमोन त्यहाँ पछाडि कसैले यसलाई यही भनेको थियो जुन मलाई लाग्छ वास्तवमै यो नै ठिक उच्चारण हो। अब पहिलो पदमा हेर्नुहोस्, म यसबाट केवल एउटा शब्द वा दुईटा मात्रै लिनेछु। ख्रिस्ट येशूको कैदी पावल, प्रभुको इच्छा भए त्यही नै जुन म मुख्य विषयको रूपमा प्रयोग गर्न चाहन्छु, एक कैदी। अब तपाईँ मुस्किलले कल्पना गर्न सक्नुहुन्छ कि पावल स्वयंले आफैलाई एक कैदी मानिरहेको एक स्वतन्त्र जन्मेका पवित्र आत्माद्वारा भरिएका व्यक्ति थिए तरै पनि उनले आफैलाई एक कैदी भनी बोलाउँदैछन् र अब हामी पाउँछौ कि जब उनले कोरन्थीहरूलाई सम्बोधन गर्दै थिए पावल येशू ख्रिस्टको एक प्रेरित, अर्को समयमा पावल परमेश्वरको इच्छाद्वारा येशू ख्रिस्टको एउटा दास, जब उनी तिमोथीसँग बोल्दैछन् उनी बेग्लै तरिकामा छन्। अब जब उनले यहाँ फिलोमोनलाई लेख्दैछन् उनले यसो भने, पावल येशू ख्रिस्टको एक कैदी, पावल एक प्रेरित। मलाई एउटा रात त्यसमा प्रचार गर्ने चाहना छ, पावल एक दास, र यसमा प्रचार गर्न मन छ, पावल एक कैदी, अर्को यसमा प्रचार गर्ने इच्छा छ। तर आज राति म पूरै तरिकाले आफ्नो ध्यान यी विषयहरू मध्ये एकमा अर्थात् पावल एक कैदी र यो विषय लिन्छु, एक कैदी। अब आउनुहोस् केही क्षणको लागि हाम्रो शिर झुकाउ। प्रभु येशू, कुनै पनि व्यक्ति जसमा शारीरिक ताकत छ त्यसले यो बाइबलको पानालाई पल्टाउन सक्छ तर मात्र पवित्र आत्माले त्यसमा ज्योति दिए सही अर्थको व्याख्या गर्न सक्दछ। हामी उहाँलाई अहिले आउनको निम्ति भन्दछौ र यस महान र शक्तिशाली अगमवक्ता पावल भए तापनि आफैलाई एक कैदी भनी सम्बोधन गरेका यो के हो भनी बुझ्न सक्नको निम्ति मदत माग्दछौ। जसै हामी प्रतीक्षा गर्दछौ पवित्र आत्माले यो प्रकाश गर्न सकेको होस् भनी येशू ख्रीष्टको नाउँमा माग्दछु, आमेन। अब म कल्पना गर्न सक्छु कि पावल जब उनले यो पत्र फिलेमोनलाई लेखे, उनी कसरी बन्दी गृहमा बसिरहेका थिए, त्यस नगरको कैदीखानामा एक कैदी थिए र उनले राम्ररी जानेका थिए उनको स्थानबाट त्यो शब्दको अर्थ के थियो भने, उनलाई चारैतिरबाट पर्खालले घेरिएको थियो। उनी तब मात्र स्वतन्त्र हुन पाउँथे जब कोही आएर उनलाई स्वतन्त्र जानलाई छोडिदिन्थे। उनले जानेका थिए कि एउटा कैदी हुनुमा कस्तो हुन्छ भने, र त्यसपछि फेरि म विश्वास गर्छु कि प्रेरितको अर्थ मात्रै एउटा सानो, यो बन्दी गृहमा एउटा शारीरिक तौरमा कैदी भएर बसेका थिए। उनको यो सम्बोधनले आफ्नो वर्तमान स्थितिको बारेमा कति पनि अभिप्राय थिएन, तर मलाई विश्वास छ कि उनी आफ्नो आत्मामा उनको इच्छा येशु ख्रीष्टमा एउटा कैदी हुनुको विषयमा थियो। अब हामी सबैजना हामीले चाहेको कुनै पनि निर्णय लिन स्वतन्त्र सोही इच्छा भई जन्मिएका हौ। परमेश्वरले न्यायसंगत रूपमा यस्तो गर्नुभयो किनभने उहाँले प्रत्येक मानिसलाई यही आधारमा राख्नु नै पर्छ, नभए उहाँले मानिसलाई गलत राख्नुभएको हुन्छ, नभए उहाँले पहिलो मानिसलाई गलत आधारमा राख्नुभयो कि उहाँले स्वतन्त्र सोही इच्छामा राख्नुभयो। बुझ्नुभयो, हामी त्यही तरिकामा आज राति छौं जस्तो आदम र हब्बा थिए, त्यहाँ कुनै फरक छैन। सही र गलत हामी मध्येमा हरेकको सामु आउँछ, जीवन या मृत्यु हामीले हाम्रो चुनाव गर्न सक्छौ, यो हामीमा भर पर्छ। बुझ्नुभयो, त्यही नै तरिकामा आदम र हब्बाले गरेका थिए र हेर्नुहोस् र तिनीहरूले गलत चुने र अब त्यसैमा पूरा वंश राख्नुहोस्, पूरा मानव जाति मृत्युको अधीनमा पुग्यो, मृत्यु दण्डमा, र त्यसपछि परमेश्वर तल मानव चोलामा आउनुभयो र त्यो मृत्युलाई लिनुभयो र मृत्युको मूल्य चुकाउनुभयो, स्वतन्त्र हुन इच्छा गर्नेलाई स्वतन्त्र तुल्याउनको लागि गर्नुभयो। अब यदि उहाँले हामीलाई आदम र हब्बाकै तरिकामा नभएर अरू तरिकामा लिनुभयो भने, कुनै कुराबाट हामीलाई तानेर यस्तो भन्नुभयो भने, म तलाई बचाउने छु चाहे तलाई बाँच्न मन होस् या नहोस्, त्यसो हो भने उहाँले आदम र हब्बालाई गलत आधारमा राख्नुभयो, तपाईँ देख्दै हुनुहुन्छ। तर यी दिनमा मृत्यु र जीवन मध्ये हामी हरेकले चुन्नु पर्दछ, हामीले त्यो गर्न सक्छौ। जस्तो मैले अघि मात्रै व्यक्त गरे, यदि तपाईँको ज्योतिले प्रमाणित गर्नेछ भने, तपाईँको जीवनले प्रमाणित गर्नेछ वास्तवमै तपाईँ कुन तर्फी जाँदै हुनुहुन्छ भने, मलाई वास्ता छैन तपाईँले के भन्नुहुन्छ, तपाईँ कुन तर्फी हुनुहुन्छ भने, प्रत्येक दिन तपाईँले के गर्नुहुन्छ त्यसले प्रमाणित गर्छ तपाईँ के हो भने। तपाईँले पुरानो भनाइ सुन्नुभएको छ, तिम्रो जीवन यति चर्को बजेको छ कि मैले तिम्रो गवाही नै सुन्न सक्दिन। मैले जहिले पनि कराउने र उफ्रिनेमा विश्वास गर्छु, तर मैले जहिले पनि भनेको तिमी जिउने भन्दा ठूलो उफ्रिने नगर, किनभने संसारले तिमीलाई निगरानी गर्छ। तपाईँले बुझ्नुभयो, तिमी जति जिउँछौ त्यति नै मात्रै उफ्रिने गर, त्यसैले किनभने कसैले तिमीलाई हेरिरहेको छ। र अब जब मानिसहरू मण्डलीमा आउँदैनन्, तिनीहरू धेरैजनाले त्यस्तो गर्दैनन् र ती मध्ये कोही जो आउँदैनन् तिनीहरू इमान्दार व्यक्तिहरू हुन्। तिनीहरूले मण्डलीमा यति समा भ्रष्टाचार देख्छन् कि तिनीहरू त्यससँग कुनै पनि सरोकार राख्न इच्छा गर्दैनन्। र धेरै पटक हामी यस विषयमा नयाँ विचारमा बोलिरहेका हुन्छौँ, तपाईँले गाह्रोसँग पनि तिनीहरूलाई दोष दिन सक्नुहुन्न। बुझ्नुभयो, यो मानिसले गरेको व्यवहारको कारणले हो। तिनीहरूले आफैलाई इसाई भन्छन्, तिनीहरू नै संसारले पाएको सबैभन्दा ठूलो ठेस लाग्ने कुरा हो। ती पुरुष र महिलाहरू नै जसले इसाई हुँ भनी दावी गर्छन् र तिनीहरूको दावी भन्दा बेग्लै जिउँछन्, त्यो वास्तवमै सही हो। अब यसको लागि सबैभन्दा निराशा इन्साफको दिनमा आउनेछ। अब पापीहरू, जडिया, जुवाडे, बेविचारी, तिनीहरूले आफ्नो वाक्य सुन्दा निराश हुँदैनन् कि युगौसम्मको आगोमा जा, त्यो व्यक्ति निराश हुँदैन। तर त्यो व्यक्ति जो मण्डलीको कुनै प्रकारको पदमा लुक्न कोसिस गरेको छ, त्यही नै केटा हो जो न्यायको दिनमा निराश हुन्छ। बुझ्नुभयो, त्यो जो इसाई भनी दावी गर्छ र कुनै अर्कै जीवन जिउँछ, उसको लागि यो राम्रो हुन्छ कि बरु उसले कहिल्यै कुनै प्रकारको देखावटी नगरी, कुनै सुरुवात नगरी त्योभन्दा बेग्लै नजिउनु बेस हुन्छ, किनभने त्यो नै हाम्रो लागि ठूलो ठेस लाग्ने कुरा हो। त्यो दावीकर्ता जसले आफूलाई इसाई भन्छ र उसले कुनै त्यो भन्दा बेग्लै जिउँछ, सधैँ तपाईँको जीवनलाई तपाईँले देखाउन सक्ने चमत्कारको सामर्थ्यको हिसाबले न्याय नगर्नुहोस् र हामीले तपाईँलाई तपाईँसँग भएको वचनको ज्ञानको हिसाबले न्याय गर्दैनौँ। तर आफैलाई फर्केर हेर्नुहोस् र लिएर जाँच गर्नुहोस् कि तपाईँको वर्तमानमा जिइरहेको जीवनले अहिले कुन प्रकारको फल जन्माइरहेको छ, सो अनुसार आफूलाई न्याय गर्नुहोस्। बुझ्नुभयो, जस्तो मैले केही समय अघि बिजनेसम्यानको सभामा फिनिक्स एरिजोनामा येशु ख्रीष्टको प्रतिबिम्बले इसाई जीवन प्रतिबिम्बित गर्दछ भनी प्रचार गरेका थिए, मैले भनेको थिए कि म यहाँ केन्टकीमा जन्मेको थिए, जहाँ एकदमै पिछडिएकाहरू छन्, विशेष गरी जब म सानो केटा थिए। र यो सानो केटाको कहिल्यै पनि एउटा घर थिएन जस्तो आज हाम्रो यहाँ छ, जहाँ हामीसँग कति धेरै सुन्दर स्त्रीहरू हुन्थे, तिनीहरूको कपाल ठिक ठाउँमा राख्नको लागि र त्यस्तै गर्नको लागि सबै घरहरूमा ऐना राखेर रा तिनीहरूले हेर्न पर्ने हुन्थ्यो। तर उसँग मात्र एउटा सानो ऐना थियो, केवल एउटा सानो टुक्रा जुन बाहिर रुखमा अड्काएको थियो, जहाँनिर हातमुख धुने मेज थियो, जहाँ उनको आमा र बुबाले हातमुख धुन्थे र ती सबै गर्थे, त्यही सानो पुरानो ऐनाको टुक्राबाट जुन रुखमा अड्केको थियो त्यसमा तिनीहरूले यस्तो गर्दथे। स्पष्टसँग भन्दा त्यो प्रकारको घर हाम्रो थियो। कसैलाई ऐना हेर्ने चाहना भयो भने हामी बच्चाहरूलाई हामीले एउटा बाकस ल्याउनु पर्थ्यो र त्यो हातमुख धुने मेचमा ल्याएर राख्नु पर्थ्यो र त्यो सिसाको टुक्रामा हेर्थ्यौं, जुन म आफैले फोहोरबाट टिपेर ल्याएको थिएँ। यस्तो त्यहाँ केन्टकीमा थिएन, त्यो त यहाँ इन्डियाना युटिका पाइकमा थियो। अब यो सानो केटोले आफैलाई कहिले ठिक तरिकामा आफूलाई देखेको थिएन, त्यसैले उनी आफ्नो हजुरआमालाई भेट्न सहरमा आए र जब उनले कोठामा घुमफिर गर्दै थियो र हजुरआमाको घर यस्तो थियो, जहाँ एउटा ढोकामा पुराका पुरा ऐना थियो, र त्यसैले सानो केटा कोठाहरूमा भएर दौडिरहँदा आफ्नो अगाडि अर्को एउटा केटा पनि देखे। त्यसैले त्यो सानो केटाले सोच्यो, केही मिनट रोकिएर बस्नु पर्यो र हेर्नु पर्यो त्यो अर्को केटाले के गर्नेवाला छ भने। र जब ऊ रोकियो, त्यो केटा पनि रोकियो। जब उसले आफ्नो टाउको फर्कायो, त्यो सानो केटाले पनि आफ्नो टाउको फर्कायो। उसले आफ्नो टाउको कन्यायो र त्यो सानो केटाले पनि आफ्नो टाउको कन्यायो। अन्तत ऊ यो के हो भनी अनुसन्धान गर्न अझै नजिक गयो र ऊ चारैतिर फर्कियो र उसको आमाले हजुरआमाले अचम्म मानेर उसलाई हेरिरहेको थियो र भन्यो, किन आमा, त्यो त म नै हुँ। त्यसैले मैले भने, हामी पनि केही कुरा प्रतिबिम्बित गर्दैछौ, बुझ्नुभयो, हाम्रो जीवन प्रतिबिम्बित भएको छ। र अब यदि हामी नुहाको दिनमा जिइरहेका छौ भने कसको पक्ष हामी लिने थियौं, के को पक्षमा हामी हुने थियौं? त्यो नुहाले जिएको महादिनमा कुन पक्षमा हामी हुने थियौं? त्यो मोसाको दिनहरूमा, त्यो एलिया अगमबक्ताको दिनहरूमा हामी कुन पक्षमा हुने थियौं? जब सारा संसार त्यो आधुनिक इजिबेल जस्तै त्यो महाआधुनिकतावादको जमातको खाडलमा परेका थिए र प्रभुको सबै दासहरूलाई संसारिक मार्गबाट टाढा पारिदिएका थिए र सारा मण्डली र पुजारीहरू स्त्रीप्रति निहुरिएका थिए, के तपाईँ लोकप्रियताको पक्षमा हुने थियो या तपाईँ एलियासँग खडा भई बस्नुहुने थियो? अब प्रभु येशूको दिनहरूमा जब हामी यो अलोकप्रिय व्यक्तिको विषयमा सोच्दछौ, दुनियाँद्वारा अशिक्षित, कुनै पनि विद्यालय भेटिँदैन थियो जहाँ उहाँ जानुभएको होस् र उहाँमा कुनै पनि शैक्षिक अनुभव थिएन, र उहाँ एउटा नाजायज बालकको नाममा हुर्किनुभयो र सुसन्देश प्रचार गर्दै आउनुभयो, जुन तिनीहरूलाई सिकाइएको कुरा भन्दा विरुद्धमा थियो धेरै नै, र उहाँले तिनीहरूको सेवक र संस्थाहरूको र अरू त्यस्तै कुराहरूको भत्सना गर्दै आउनुभयो, र संस्थाहरूले एउटा वक्तव्य बनाएका थिए, यदि कोही पनि त्यस कथित अगमवक्ताको कुरा सुन्न गए भने तिनीहरूलाई आराधनालयबाट निकालिदिइनेछ, जुन क्षमा गर्न नसकिने पाप भनिन्थ्यो र तिनीहरू त्यसको जिम्मेवारी हुनुपर्दथ्यो। एउटै मात्र बाटो जुन तिनीहरूले आराधना गर्न सक्दथ्यो त्यो थुमाको रगत मुनि भएर थियो। तिनीहरू यो बलिदानमा आउनुपर्दथ्यो र तिनीहरूले आफूले आफैलाई यसबाट बाहिर पुर्याएका थिए, र यो कति भयानक कुरा थियो। र यो व्यक्तिले त्यस्ता कुराहरू सबै इन्कार गरिदिए र पनि उहाँ सिद्ध रूपले धर्मशास्त्र अनुरूप हुनुहुन्थ्यो, तर तिनीहरूले जानेका अनुसारमा थिएन कुन तर्फी तपाईँ खडा हुनुहुने थियो। अब तपाईँको जीवन जुन तपाईँ अहिले जिउनुहुन्छ यसले अहिले प्रतिबिम्बित गर्दछ कि तपाईँले त्यो समयमा के गर्ने हुने थियो भनेर, किनभने तपाईँ अझै पनि त्यही आत्माको बन्धनले जकडिनु भएको छ, बुझ्नुभयो। यदि तपाईँ अहिले तिनीहरूतर्फी हुनुहुन्छ भने त्यो समयमा पनि तपाईँले त्यही गर्नुहुने थियो, किनभने त्यही आत्मा जुन अहिले तपाईँसँग छ त्यस समयमा पनि ती मानिसहरूमा थिए, बुझ्नुभयो। शैतानले कहिल्यै पनि आफ्नो आत्मालाई वापस लाँदैन, त्यो त मात्र एउटा मानिसबाट अर्कोमा सरेर जान्छ, न त परमेश्वरले कहिल्यै आफ्नो आत्मा लानुहुन्छ, उहाँको आत्मा एउटाबाट अर्कोमा जान्छ, बुझ्नुभयो। त्यसैले जुन आत्मा एलियामा थियो त्यही आत्मा एलिसामाथि आयो, त्यही नै बप्तिस्मा दिने योहन्नामाथि आयो र त्यसरी नै अरूमा, त्यो पवित्र आत्मा जुन फ्रेसमा थियो त्यही आत्मा चेलाहरूमाथि पनि आयो र सबै मानिसहरूमा आयो र अझै मानिसहरूमा छ, तपाईँले बुझ्नुभयो। परमेश्वरले कहिल्यै आफ्नो आत्मा लानुहुन्न, त्यसैले हामीलाई चुन्नको निम्ति हाम्रो मर्जीमा छोडिदिइएको छ। र यहाँ म त्यस्तो केही कुरा देख्दिन जुन कुरामा पावलले पछुतो मानिरहेको होस् र भनेको होस् कि म माफी चाहन्छु कि म एक कैदी भएको छु भने, तर उनले आफैलाई यसरी सम्बोधन गर्दै थिए, म विश्वास गर्छु कि पावलले जब उनले यो पत्र कलमले लेख्दै थिए त्यो पवित्र आत्मा थियो जसले उनलाई त्यो लेख्न लगाए। हुन सक्छ यस्तो कारणले भएको होला ताकि यस राति हाम्रो मुख्य पाठबाट विषय निकाल्न सकौं र देखाउन सकौं कि पावलले किन यस्तो गरे, किनभने यो धर्मशास्त्र बमोजिम छ र धर्मशास्त्र अनन्त छ। म विश्वास गर्छु कि पावलले यसलाई त्यो फोहोर पुरानो झ्यालखानामा लेखेका थिए। पावलले आफ्नो सहकर्मी र भाइहरूलाई यहाँ लेख्दै थिए कि उनी येशु ख्रिस्टका एकैदी थिए भने, ताकि उनले यी कुरा देखेर व्यक्त गर्न सकुन् जुन कुरा उनको वरपर हुँदै थियो। अब उनी झ्यालखानामा थिए तर यो त्यो कुरा थिएन जो उनी ख्रिस्टको यस दाससँग भन्दै थिए। एक सेवक जो उहाँसँग थियो उनले त यो भन्दै थियो कि उनी येशु ख्रिस्टको वचनको एकैदी थिए किनकि ख्रिस्ट नै वचन हुनुहुन्छ। र पावल उनका दिनहरूमा एक महान विद्वान थिए, उनका ठूला महत्वाकांक्षा थियो। उनी एक मानिस थिए जो यी कुराहरूबाट प्रशिक्षण दिएको थियो मानिसहरूबाट। एक व्यक्ति जो गमालियलको नाममा थिए, जो उनको दिनहरूमा महान शिक्षक थिए, उनले शिक्षा दिएका थिए। उनी जान सक्ने सबैभन्दा महान शिक्षण संस्थानहरू मध्ये एकमा उनी गएका थिए। जस्तै उदाहरण, जस्तो हामी भन्छौ विटन वा बब जोन्स वा कुनै ठूलो आधारभूत विद्यालय, उनी वचनको एक सेवकको रूपमा शिक्षित पारिएका थिए र उनी राम्रोसँग शिक्षित थिए, होसियार थिए र विद्वान केटा थिए जो हुन सक्छ एक दिन आफ्ना मानिसहरूको पुजारी वा मुख्य पुजारी बन्ने महान महत्वाकांक्षा लिएका थिए। उनका महत्वाकांक्षा थिए र त्यही महान महत्वाकांक्षा पाउनको लागि उनी प्रशिक्षित थिए र उनका सबै जीवन खर्चिएका थिए। हुनसक्छ 8 या 10 वर्षको उमेरदेखि लगभग 30 वा 35 वर्षसम्म जब उनले कलेजको पढाइ पूरा गरी स्नातक गरे र उनको सबै डिप्लोमाहरू र सबै कुराहरू हासिल गरे र याजकहरूको समाजमा एउटा राम्रो स्थितिमा थिए। यहाँसम्म कि जो यरुसलेममा महायाजक थिए उनीबाट उनले व्यक्तिगत लिखित आदेश पाएका थिए र यस महान साउलमाथि भरोसा राखेका थिए कि उनी तल दमास्कससम्म जानेछन् र ती सबैलाई खोजेर निकालेर बन्दी बनाउनेछन् जसले बेग्लै परमेश्वरलाई आराधना गर्दछ जुन उनले बनेका थिए। यदि आवश्यक भए उनीसँग तिनीहरूलाई मृत्युमा पुर्याउने सम्मको उर्दी थियो। यदि उनले चाहेमा त्यो गर्न सक्थे, उनी उनमा ठूला महत्वाकांक्षा थियो। र अब सबै कुरा जुन उनले प्रशिक्षण लिएका थिए परमेश्वरले सबै ती कुराहरू ऊबाट निकाल्नु भएको थियो, बुझ्नुभयो? र उनको के उद्देश्य थियो भने, र उनका पिताले जे कुराको लागि उनको पैसा खर्चिएका थिए र उनको पिता र माताको जे उद्देश्य थिए ती सबै ऊबाट लिएर निकालिएका थिए, किनभने उनको निम्ति परमेश्वरसँग अरू नै केही थियो। त्यसैले नै उनी आफ्नो जीवनमा रहेको लक्ष्यद्वारा एक कैदी थिए र उनी येशु ख्रिस्टको एक कैदी बनेका थिए जो वचन हुनुहुन्थ्यो। त्यो दमास्कसको बाटोले उनलाई परिवर्तन गराइदियो। एक दिन तलतिर जाँदै थिए, करिब करिब 11 बजेतिर उनी तल त्यहाँ घायल भए र उनले यसो भन्दै गरेका आवाज सुने, ए साउल त मलाई किन सताउँछस्? तब उनले माथितिर हेरे र उनले माथि देखे र एउटा यहुदी भएको नाताले उसले जान्दथ्यो कि आगोको खामो नै त्यही परमेश्वर हुनुहुन्थ्यो जसले इजरायलको सन्तानको अगुवाई गर्नुभएको थियो, किनकि उसले जान्दथ्यो कि उहाँ यही नै हुनुहुन्छ भने। याद गर्नुहोस्, यस हिब्रूले तबसम्म प्रभु एलोहिम भनेर बोलाउँदैन थियो जबसम्म उहाँ नै हुनुहुन्छ भने उनी सन्तुष्ट हुँदैन थियो, किनभने उनी प्रशिक्षित विद्वान व्यक्ति थिए। र उनले माथि हेरे र उनले यो देखे, एउटा ज्योति, एउटा आगोको खामो जसले उनको जातिलाई उजाड स्थानहरूमा अगुवाई गरेको थियो। र उनले यसो भने, प्रभु एलोहिम, यो ठूलो अक्षरमा प्रभु तपाईँको हुनुहुन्छ। र कस्तो आश्चर्यको कुरा भयो होला यस धर्मशास्त्रको ज्ञातालाई कि उसलाई यसो भनियो, म यसो हुँ, त्यही नै जसको घोर विरुद्धमा उनी थिए। कस्तो पूरै रूपमा उलटपुलट भइदियो। ओ, यो व्यक्तिको लागि यो पक्कै पनि यति भयानक कुरा थियो सबै एकै पटकमा यो पत्तो पाउँदा कि उनको पूर्ण महत्वाकांक्षाहरूलाई उनले नै सतावट दिइरहेका थिए। उनको महत्वाकांक्षाहरूले उनले गर्न खोजेका मुख्य चीज भन्दा उनलाई धेरै पर डोर्याएर ल्याइसकेका थिए। र यो प्रेरितलाई यो कति महाभयानक कम्पन थियो होला जब उहाँले भन्नुभयो म येशु हुँ, त्यही परमेश्वर जसलाई उनले सताइरहेका थिए, त मलाई किन सताउँछस्? अर्को एउटा सानो दृष्टान्त हामी यहाँ प्रयोग गर्न सक्छौ। तपाईँ देख्नुहुन्छ जस्तो तिनीहरूले मण्डलीको ठट्टा उडाए, तिनीहरूले वास्तवमा मण्डलीको ठट्टा उडाएका होइनन्, तिनीहरूले येशूको ठट्टा उडाइरहेका हुन्। त मलाई किन सताउँछस्? कसरी तब पावलले आफ्नो पूर्ण बुद्धिले विश्वास गर्यो कि यही नै ती समूह जसलाई उनले सताइरहेका थिए, त्यही नै परमेश्वर थियो जसलाई उनले सेवा गर्दछु भनी दावी गर्थ्यो? मलाई लाग्छ कि कुनै विस्तृतमा नगइकन हामी सबै यो जान्न सक्षम छौ कि जुन मैले यहाँ भन्न खोजिरहेको छु उही नै कुरा आजको दिनहरूमा पनि भइरहेको छ। पावल अज्ञानताद्वारा यसो गर्दै थिए र पनि विद्वान र होसियार र ती अशिक्षित गालिलीहरू भन्दा धेरै नै समझदार थिए जसलाई उनले सताउँदै थिए। जुन व्यक्तिहरूले आफ्नो तुच्छपनमा उहाँलाई प्रभु भनी पहिले नै ग्रहण गरिसकेका थिए, तर पावल आफ्नो महान शिक्षा र बुद्धि भए तापनि त्यो ग्रहण गर्न सकेका थिएनन्, र त्यो सड़कमा त्यो उनको लागि कति ठूलो उलट पुलट थियो होला, र उनी अन्धा भएका थिए। त्यसैले उनी आफ्नो कार्यभार बोकेर अघि बढ्न सक्दैन थिए, तर उनको अगुवाई त्यो सड़कको एक स्थानमा भयो जसलाई सिधा भनिन्थ्यो, र त्यहाँ एकजनाको घरमा लगियो, र त्यसपछि त्यहाँ तल एउटा भविष्यवक्ता आए जसको नाउँ हनानिया थियो, जसले दर्शनमा उनी आएका देखेका थिए, उनी भएका ठाउँ देखेका थिए, उनी भएका ठाउँमा तल गए र भित्र गए र भने, भाइ साउल, तल सड़कमा प्रभु तिमीसँग देखा पर्नुभयो र मलाई पठाउनुभयो ताकि मैले मेरो हात तिमीमाथि राख्न सकुँ र तिमीले आफ्नो दृष्टि पाउन सकोस् र पवित्र आत्माद्वारा भरिन सकोस्। हेर्नुहोस् त उनी कहाँ थिए, यो कस्तो अचम्मको कुरा थियो होला पावलको निम्ति, बुझ्नुभयो? सबै ती कुरा जुन गर्नको निम्ति उनलाई प्रशिक्षण गरिएको थियो त्यो सबै विपरीत भइदियो। त्यसैले अब ती सबै शिक्षा जुन उसँग थियो ती सबै उसको लागि शून्य भइदियो। अब उनले जाने कि उसँग अनुभव थियो, त्यसैले अब हाम्रो लागि यहाँ एउटा राम्रो पाठ छ। अनुभव मात्रै पनि पर्याप्त छैन, त्यो अनुभव प्रभुको वचन बमोजिम हुनु जरुरी छ। त्यसैले जब उनले यो देखेका थिए र जान्दथे कि यो यस्तो महान चिज थियो जुन उनले पाउनुभन्दा पहिले कसैले यो ग्रहण गरिसकेको छ, उनले 3 वर्ष र 6 महिनासम्म तल अरबको मरुभूमिमा बाइबल लिएर गए, जस्तो कि त्यो पुरानो करारको समयमा भएको थियो, उसँग भएको त्यो अनुभव दाज्न, ताकि त्यो धर्मशास्त्र सम्बद्ध छ या छैन भने। अब यदि उसले यसो भनेको भए के हुन्थ्यो? ठिक छ, मेरो अन्दाजा यो छ कि यो त मात्र एउटा सानो झट्का मात्रै हो र पहिलेकै चालमा हिँडेको भए म आफ्नो शिक्षालाई नै पछ्याउनेवाला छु। अब उनी केही कुराको कैदी हुन पर्ने थियो, एउटा कैदी। अन्तत दाजिसकेपछि, सबै कुरा हेरिसकेपछि, त्यहाँ केही आश्चर्य छैन कि उनले हिब्रूको पुस्तक लेख्न सक्थे एउटा चित्रणको रूपमा, बुझ्नुभयो? 3.5 वर्षसम्म वचनमा खोजतलास गरी र यो पाउँदै थिए कि त्यही परमेश्वर जसले उनलाई बोलाउनु भयो उनलाई फर्काउँदै हुनुहुन्थ्यो र उनको बौद्धिक विचारधारा परिवर्तन गर्दै हुनुहुन्थ्यो। उनले सोचेका सबै थोकहरू परिवर्तन गराउँदै हुनुहुन्थ्यो, उनी प्रशिक्षित भएका सबै कुरा परिवर्तन गराउँदै हुनुहुन्थ्यो, सबै उसको महत्वाकांक्षाहरू ऊबाट निकाल्दै लानुभयो र ऊ एउटा कैदी भए। परमेश्वरको प्रेम यति थाहा भयो कि र यस्तो प्रकाश भयो कि उनी त्यसबाट टाढा हुन सकेनन्। त्यो नै प्रत्येक वास्तविक विश्वासीको सच्चा अनुभव हो जसले परमेश्वरलाई भेटेका छन्। तपाई केही यस्तो कुराको सम्पर्कमा आउनुहुन्छ कि जुन अति महान हुँदछ, कि तपाई सबै कुराको निम्ति एक कैदी बन्नुहुन्छ, बुझ्नुभयो? तपाई यसमा आफैलाई कैदमा राख्न सबै कुराबाट टाढा निस्किनुहुन्छ। यो एकपटक व्यक्त गरिएको छ जहाँ यसुले भन्नुभएको छ, स्वर्गको राज्य असल मोती खोज्ने एउटा व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेटाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्छ। र त्यही नै तरिकामा यहाँ छ, तपाईसँग बौद्धिक अवधारणा छ, तपाईसँग एउटा धर्मशास्त्रको ज्ञानवाला अनुभव होस्, तर जब त्यो समय आउँदछ जबकि तपाईँ वास्तवमै वास्तविक कुरा पाउनुहुँदछ, तपाईँ सबै कुरा बेचेर आफैलाई यो कुराहरूमा निकट बनाउनु हुँदछ। पावलले जानेका थिए कि त्यो के थियो भनेर, उनले थाहा पाए कि उनी कुनै चीजको जुवामा जोडिएको थियो, जस्तो कि हामी घोडामा जुवा राख्दछौ यो कुनै कुरालाई तान्नको लागि हुँदछ। र पावलले जानेका थिए यो अनुभव पछि र 3.5 वर्षसम्म आफ्नो अनुभव बाइबलको अनुरूप तुलनात्मक अध्ययन पछि उनले यो थाहा पाए कि परमेश्वरले उनलाई चुन्नु भएको छ र पवित्र आत्माद्वारा जुवा लगाइएको छ जुन अनुभव उनको थियो, ताकि त्यसले सुसमाचारलाई अन्य जातिहरूको उपस्थितिमा तान्न सकोस्। पवित्र आत्मा आफैले उनलाई जुवा लगाउनु भएको थियो। र आज ख्रिस्टको दासहरूको रूपमा हामी जुवामा जोडिन्छौ, अड्किन्छौ, हामी भाग्न सक्दैनौ, हामी त्यसमा अड्काइएका हुन्छौ, वचनमा जुवा लगाइएका हुन्छौ। अरू मानिसहरूले जेसुकै भनोस्, तर तपाईँ त्यसमा जुवा लगाइएको हुन्छ, त्यहाँ केही कुरा यस्तो हुन्छ कि जसबाट तपाईँ टाढा जान सक्नुहुन्न। तपाईँ त्यससँग जुवा लगाइएको हुन्छ, पवित्र आत्माद्वारा तपाईँलाई वचनमा जुवा लगाइएको हुन्छ। अरूले जेसुकै भनोस्, त्यो वास्ता भएन, त्यो वचन हो, त्यो सधैँ त्यससँग अड्किएको हुन्छ, त्यसमा जुवा राखिदिन्छ। पवित्र आत्माद्वारा उनी वचनमा जुवा हालिएको थियो। उनले यी कुरा त्यहाँ अरबको पछाडि मरूभूमिमा सिकेका थिए, जब उसका सबै पुराना कुराहरू र अनुभवहरू र महत्वाकांक्षाहरू ती सबै कुराहरू ऊबाट खोसिएर निकालिएको थियो। अब त्यही नै आज हामीले पाउँदछौ कि हामी ऋतु पारिनु पर्दछ र मानिसहरू ऋतु हुन चाहदैनन्। मेथोडिस्ट भाइले उनको मेथोडिस्टको शिक्षा थोरै पक्रिरहन चाहन्छ, ब्याप्टिस्ट भाइले उनको ब्याप्टिस्टको शिक्षा थोरै पक्रिरहन चाहन्छ, बुझ्नुभयो? तर तपाईँ पूर्ण रूपले सबैबाट ऋतु हुनुपर्दछ र नयाँ गरी जन्मनु पर्दछ स्वच्छ तरिकामा, र त्यहाँ माथिबाट लिनुहोस् र पवित्र आत्मालाई अगुवाई गर्न दिनुहोस्। तपाईँले यो भन्न सक्नुहुन्न कि ठिक छ, अब मेरो बुवाले भन्नुभएको, जब उहाँ भित्र जानुभयो, मण्डलीभित्र जानुभयो, उहाँले पास्टरसँग हात मिलाउनु भयो, उहाँ असल वफादार सदस्य हुनुहुन्छ। हुन सक्छ त्यो उहाँको पिँढीको लागि सही हुन सक्छ, तर हामी त बेग्लै पिँढी हौ, बुझ्नुभयो? अब हामी बाइबलको समयमा फर्केर आउनु पर्दछ। यो दिनमा पूजाहारीहरू पनि जुवामा जोडिएको थियो, तर तपाईँ देख्नुहुन्छ तिनीहरू अर्कै समय प्रतिबन्धमा आउँदै थिए र तिनीहरूले आफ्नो पुरानो जुवा निकालेर फाल्न र नयाँ जुवा धारण गर्न असफल भए। र त्यही नै कुरा आज हामीले पाउँदछौ। हामी संगठित संस्थाको युगबाट भएर आयौं, जस्तो हामी बाइबलको मण्डलीको युगहरूबाट साबित गरिसकेका छौं, हामी त्यसबाट भएर आयौं। तर अब हामी स्वतन्त्र युगमा आएका छौं, जहाँ पवित्र आत्मा आफै तल आएको छ र आफैलाई प्रमाणित गरेको छ र आफैलाई चिनाउनु भएको छ र प्रत्येक प्रतिज्ञा जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो ती पूरा गर्नुभएको छ। ओ, कति महान समय छ! र उनले त्यो जानेका थिए। र अर्को कुरा, उनले जान्दथे कि उनी अरू स्थानहरूमा जान सक्दैनथे यसमा जुवामा जोतिएर, कि उनले जुन उनले यो गरे, तर उनी ती स्थानहरूमा जान चाहन्थे। उनले जान्दथे कि उनको महत्वाकांक्षाले दाजुभाइहरूतर्फ तान्दै थियो, जहाँ उनलाई आउनको निम्ति निमन्त्रणा गरिएको थियो, तर उनलाई पवित्र आत्माले अरू नै केही गर्नको निम्ति जोड गर्दै थियो। उनी आफै आफ्नो रहेनन्। हुन सक्छ कसैले यो भन्ला, भाइ साउल, भाइ पावल, तपाईँ यहाँ आएको हामी चाहन्छौ, किनकि हामीसँग सबैभन्दा ठूलो मण्डली छ, हामीसँग सबैभन्दा ठूलो मण्डली छ, तपाईँको भेटिदानहरू र अरू त्यस्तै कुराहरू महान हुनेछ। तर पवित्र आत्माको जोडमा रहँदा उनले सोचे, त्यहाँनिर मेरो भाइ छ, मलाई त्यहाँ जानुपर्छ र त्यो भाइलाई बचाउनु पर्दछ र उनलाई प्रभुतर्फ ल्याउनु पर्दछ। तरै पनि पवित्र आत्माले अन्तै कतै जानलाई जोड गर्दै थियो, उनी साँचो रूपमा एक कैदी थिए। ओ परमेश्वर, हामीलाई त्यसै गरी कैदी बनाउनुहोस्, हाम्रो स्वार्थी महत्वाकांक्षाबाट र हाम्रो आफ्नो निर्णयहरूबाट र हाम्रो राम्रो तरिकाको सोच्ने शैलीबाट अलग हटाएर यीशु ख्रीष्टको कैदी बनाउनुहोस्। मलाई लाग्छ त्यो भन्नु एउटा महान अभिव्यक्ति हो कि म यीशु ख्रीष्टमा एक कैदी हुँ, र याद राख्नुहोस्, उहाँ नै वचन हुनुहुन्छ, बुझ्नुभयो? अरूले जेसुकै सोच्लान्, त्यसले केही फरक पार्दैन, त्यो वचन नै हो, बुझ्नुभयो? यदि तपाईँ वचनको लागि एक कैदी हुनुहुन्छ भने कुनै पनि नामधारी मण्डलीले तपाईँलाई त्यसबाट अलग गर्न सक्दैन, यो वचन हो। तपाईँ केवल तपाईँ त्यसको कैदी हुनुहुन्छ, त्यही नै सबै कुरा हो। तपाईँले त्यही नै व्यवहार गर्नुपर्दछ जुन तरिकामा त्यसले गर्दछ। अब उनी कुनै निश्चित ठाउँमा जान सक्दैन थिए जहाँ उनी जान चाहन्थे, किनभने किन आत्माले उनलाई रोकेको थियो। तपाईँलाई याद छ, धेरै पटक पावल केही ठाउँहरूमा यो सोचेर जान चाहन्थे, त्यही नै हो जहाँ मैले ठूलो सभा गर्न सक्दछु, तर आत्माले उनलाई मनाई गर्दथ्यो। अब के त्यसले स्पष्ट रूपमा भन्दछ कि पावल एक कैदी थिए भनी साबित गर्दछ? येशूमा एक कैदी थिए, उहाँको वचनमा आत्माद्वारा जुवामा जोडिएको थियो। ओ, मलाई त्यो मनपर्छ। उनी अनुबन्धित थिए, उनी सिक्रीले बन्दी पारिएका थिए, उनी प्रेमको जन्जिरले बाँधिएका थिए ताकि उनले परमेश्वरको इच्छा मात्र पूरा गर्न सकोस्। उनी एक कैदी थिए, उनी प्रेमको जन्जिरले बाँधिएका थिए, उनी ख्रिस्टसँग जुवामा नारिएका थिए, उनी अरू कुनै कुराको जुवा नारिन सक्दैन थिए, उनी उहाँसँग जुवामा नारिएका थिए। र जहाँ अगुवाई जान्थ्यो त्यही नै ठाउँमा उनी जानु पर्थ्यो, जतिसुकै यो तर्फी वा त्यो तर्फी चौर किन हरियो नहोस्, उनी त्यही बाटो जान पर्दथ्यो जहाँ अगुवा र जुवा जाँदथ्यो। ओ, आज राति यदि हामी ब्रनाम टेबरनेकल केवल कैदी बन्न सक्यौं भने हाम्रा आफ्नै स्वार्थपनहरूबाट, हाम्रा आफ्नै महत्वाकांक्षाबाट हामीले आफैलाई पूर्ण रूपमा आत्मसमर्पण गर्न सके र उहाँको जुवामा नारिन सके, अरू कुनै कुराले हामीलाई फरक पर्न सक्ने थिएन। चाहे बाँकी रहेको दुनियाँले जेसुकै सोचोस् र जेसुकै गरोस्, हामी प्रेमको जन्जिरसँग जुवामा जोडिएका छौँ, हामी कैदीहरू हौ। मेरा पाहुहरू ख्रिस्टको जुवामा यति जोडिएको छ कि त्यो नाच्दैन। मेरा आँखाहरू ख्रिस्टको जुवामा यतिसम्म जोडिएको छ कि जब म यी सड़कमा आधुनिक अर्धनग्न वा नग्न स्त्री देख्छु तब म आफ्नो शिर अर्कोतर्फ घुमाउँछु। मेरो हृदय यतिसम्म उहाँको प्रेमको जुवामा जोडिएको छ कि ममा यो संसारको लागि कुनै पनि प्रेम रहँदैन। मेरा इच्छाहरू यतिसम्म उहाँको जुवामा जोडिएको छ कि मलाई मेरा महत्वाकांक्षाहरू पनि के छन् थाहा छैन। केवल जहाँ पनि तपाईँले अगुवाई गर्नुहुन्छ म पछ्याउनेछु प्रभु, म एक कैदी हुनेछु। बुझ्नुभयो? पावल सच्चा रूपमा एक कैदी थिए, उनले कुनै गलत अभिव्यक्ति बनाएका छैनन्। वचनमा प्रतीक्षा गर्न उनलाई पवित्र आत्माद्वारा फेरि प्रशिक्षण दिएको थियो। अब उनी एक तरिकाले प्रशिक्षित पारिएका थिए, तर परमेश्वर अब उनलाई अर्को तरिकामा प्रशिक्षण दिनुभयो। उनको महत्वाकांक्षाहरू जस्तो सुकै किन नहोस्, उनलाई पवित्र आत्माले प्रभुमा प्रतीक्षा गर्न प्रशिक्षण दिनुभयो। अब पवित्र आत्माद्वारा केही कुरा तपाईँलाई देखाउन मदत गर्नेछु। अब आउनुहोस् केही उदाहरण लिऊ। एक दिन पावल र सिलास तल कुनै निश्चित सहरको सड़कमा, जहाँ तिनीहरूले जागृति ल्याउँदै थिए र एउटा सानो दुष्ट आत्मा लागेको केटी उनलाई पछ्याइरहेकी थिइन्, उनको पछाडि कराउँदै थिइन्। र कुनै शंका छैन कि प्रेरित हुनुको नाताले त्यस स्त्रीबाट त्यस दुष्ट आत्मालाई हप्काई निकाल्ने आफ्नो अधिकार पावललाई थाहा थियो। तर के तपाईँले ध्यान दिनुभएको छ, उनले दिन बदिन प्रतीक्षा गरिरहे जबसम्म अचानक एक दिन पवित्र आत्माले उनलाई बोल्नुभयो, यही नै समय हो। तब उनले भने, ए आत्मा, त त्यसबाट बाहिर निक्लेर आइज। बुझ्नुभयो? उनले प्रभुमा प्रतीक्षा गर्न जानेका थिए। र त्यही नै आजको दिनमा धेरैजना मानिसहरूले वचनमा निन्दा गर्दछ, तिनीहरू बाहिर महत्वाकांक्षाका साथ जाँदछन्। यही कुराको कारणले कतिपय जागृतिका सभाहरू बिग्रिएर जाँदछ, किनभने प्रचारकले प्रभुले के भन्न चाहँदै हुनुहुन्छ त्यस कुरामा प्रतीक्षा गर्दैनन्। तिनीहरू मध्ये कतिले भन्दछन्, यहाँ आउनुहोस्, र तिनीहरू ठिक अहिले जाँदछन्, किनभने तिनीहरूको संस्थाले जानको लागि भन्दछ। र पवित्र आत्माले अरू नै कुरा भन्दछ, तरै पनि मानिस कुनै प्रान्त प्रेस्बिटर या त्यस्तै अरू या कुनै एल्डर या कुनै बिसप या अरू त्यस्तै भन्ने महत्वाकांक्षाले उनलाई तानिरहन्छ, तिमी जानै पर्दछ। र तरै पनि ऊ राम्रोसँग यो जान्दछ, पवित्र आत्माले भन्दछ, यहाँ जाऊ। बुझ्नुभयो? उनी आफ्नो संस्थासँग जुवा लगाइएको छ, उनी त्यो संस्थाको एक कैदी हो। तर यदि ऊ ख्रिस्टमा जुवा लगाइएको छ भने ऊ पवित्र आत्माद्वारा अगुवाई गरिएको हुन्छ। ऊ बुझ्नुभयो? उनी जुवा लगाइएको हुन्छ, एक कैदी। उसलाई कसैले केही भन्छ भन्ने कुराले उनलाई फरक पार्दैन। यो आवाज बज्दै गरेको एउटा पितल र झन्झनाउँदै गरेको जहाज हुन्छ। उनले मात्र परमेश्वरको आवाज सुन्दछ र मात्र त्यही बोल्दछ। जब त्यो बाहिर आउँदछ उनले अरू केही भन्दैन। कसैले भन्छ, ओ भाइ जोन्स, भाइ रोबर्ट्स, या कोही हाम्रो देशमा यी महान मानिसहरू आज, जस्तो कि टम्मी हिक्स या ओरल रोबर्ट्स या भाइ टम्मी ओस्बोर्न, अरू त्यस्ता महान प्रचारकहरू। यदि कसैले भन्छ भने भन्नुहोस्, यहाँ आउनुहोस् टम्मी, तपाईँ परमेश्वरको महान व्यक्ति हुनुहुन्छ, या ओरल, र म मेरो अङ्कल हुनुहुन्छ जो यहाँ पूरा रूपमा ग्रस्त हुनुहुन्छ र उहाँ बिमार हुनुहुन्छ, म तपाईँ यहाँ आएको चाहन्छु। म विश्वास गर्छु कि तपाईँमा उहाँलाई चङ्गाई गर्न सक्ने बल छ, बुझ्नुभयो? र हुनसक्छ पवित्र आत्माले उनलाई भन्ला अहिले होइन, तर यद्यपि त्यस व्यक्तिको मित्रताको कारणले उनी उसँग जान बाध्य हुन्छ। यदि उसले त्यस्तो गर्दैन भने उनी त्यस व्यक्तिको शत्रु बन्न पुग्छ। त्यस व्यक्तिले भन्छ, ऊ यहाँ त्यहाँ गयो, त्यो बच्चा वा त्यो केटालाई निको पार्यो, म जान्दछु उसले त्यो गर्यो, र म भने उसको वर्षौंदेखि साथी भए, बुझ्नुभयो? र ऊ मेरो ठाउँमा चाहिँ आउँदैन, तर उनलाई त्यहाँ जानबाट पवित्र आत्माले अवरोध गरेको छ भने ऊ नजाँदा नै राम्रो हुन्छ। यदि ऊ परमेश्वरमा जुवा लगाइएको छ भने उसको मित्र, उसको प्रेम, तर उनी पवित्र आत्माद्वारा अगुवाई भएर जाँदा राम्रो हुन्छ, किनभने त्यसले कुनै पनि हालतमा केही भलो गर्दैन। मैले त्यो अनुभव धेरै पटक गरेको छु। तर पावलले के गर्ने भनेर केवल आत्माबाट सुन्नलाई फर्किरहे, आत्मामा फर्किरहनुस् भन्यो। उनी एक रात खडा भई प्रचार गरिरहे र उनी त्यहाँबाट बाहिर निस्केर हिँडे। उनले एउटा अपाङ्ग व्यक्तिलाई देखे र एकाएक उनीसँग आत्माले बोल्नुभयो र उहाँले भन्नुभयो, मलाई लाग्छ कसरी यही नै तरिकामा उनले थाहा पाएका थिए कि मानिसहरूको डुङ्गा टापुमा क्षति भएको थियो। म जान्दछु कि तिमीसँग निको हुनलाई विश्वास छ, आफ्नो खुट्टामा खडा हो, यसुले तिमीलाई निको पार्नु भएको छ, बुझ्नुभयो? त्यहाँ तपाईँ हुनुहुन्छ। उनी जुवामा जोतिएका थिए। हुन सक्छ उसले हप्तौसम्मको जागृति सभा गरेर केही पनि नभएको हुन सक्छ, तरै पनि उनले पवित्र आत्माले भनेका सुन्नलाई प्रतीक्षा गरिरहे, बुझ्नुभयो? उनी त्यो प्रभावकारी कुराको जुवामा जोतिएका थिए। अब तपाईँले भन्नुहुन्छ, भाइ प्रणाम, तपाईँले जे भन्नुहुँदैछ यो आइतबार तपाईँले भन्नुभएको कुरालाई गलत ठहराउँदछ, जुन तपाईँले यी समयभरि पर्खिरहेको छु भन्नुभएको थियो। र तर तपाईँ सम्झनुहोस्, उहाँ पवित्र आत्मा हुनुहुन्थ्यो जो मसँग बोल्नुभयो। त्यो सड़कमा भन्नुभयो, म तलाई बिरामी र दुखीहरूको माझमा फेरि पठाउनेछु, बुझ्नुभयो? यो पवित्र आत्मामा आज्ञाकारी हुनु हो, पक्कै नै त्यही हो। म त अबसम्म गइन जबसम्म उहाँले मलाई गर भने भन्नुभएन। मैले परमप्रभु यसो भन्नुहुन्छलाई पर्खिरहेको थिएँ, जबसम्म मैले परमप्रभु यसो भन्नुहुन्छ पाइन। अब त्यो बेग्लै हो, बुझ्नुभयो? अब यो त्यसले फरक पार्दछ हो। उनले प्रभुको वचनलाई प्रतीक्षा गरिरहे। उनले मात्र परमेश्वरको आज्ञालाई पूरा गर्नुको लागि आत्माद्वारा जोड लगाइँदै थियो। तब उनी येशु ख्रिस्टको एउटा कैदी भए। मित्रहरू, यदि हामी ख्रिस्टको मात्रै कैदीहरू भइदिए, मलाई थाहा छ यो तातो छ, तर मलाई केही अरू जोडी पात्रहरूको नाउँ लिन मन छ। यदि तपाईँ चाहनुभयो भने मैले लगभग 6 या 8 वटा यहाँ तल लेखेको छु, तर म मात्र अर्को एउटा वा दुईटा पात्रको नाउँ लिन चाहन्छु। आउनुहोस् मूसाको चरित्र लिऊ। उनी एक छुटकारा दिनेवाला भई जन्मेका थिए र उनले यो जानेका थिए कि उनी एक छुटकारा दिने भई जन्मेका थिए। तर मूसाको विषयमा भन्नुभन्दा पहिले म यो वक्तव्य गर्न चाहन्छु कि परमेश्वरले सधैँ कुनै व्यक्तिलाई लिनुपर्छ जसले उहाँलाई सच्चा रूपमा सेवा गर्छ, उहाँको कैदी बन्दछ। एउटा मानिसले आफूसँग भएको सबै महत्वाकांक्षा सुम्पनु पर्दछ, सबै कुरा जुन उनी छन्, सब थोक उसको जीवन, प्राण, शरीर, इच्छा, महत्वाकांक्षाहरू र सबै थोक र पूर्ण रूपमा ख्रिस्टमा एक कैदी हुनु पर्दछ। ख्रिस्ट जो वचन हुनुहुन्छ परमेश्वरलाई सेवा गर्न। हुन सक्छ तपाईँको असल न्याय शैलीको विपरीतमा तपाईँ हिँड्नु पर्ला। हुन सक्छ एउटा निश्चित संस्था तपाईँले सोच्नु होला कि तिनीहरूले तपाईँलाई माथि उचाल्छ र तपाईँलाई कुनै महान कुरा दिलाउँछ जुन तपाईँले दर्शाउन सक्नुहुन्छ। तर तपाईँले आफ्नै लागि के पाउनुहुन्छ? तपाईँले आफैलाई केही समयपछि हार खाएको पाउनुहुन्छ, जबसम्म परमेश्वरले त्यो व्यक्ति पाउनुहुन्न जो उहाँमा एक कैदी बन्ने इच्छा गर्दछ। परमेश्वरले कैदीहरूलाई खोज्दै हुनुहुन्छ, उहाँले सधैँ त्यही गर्नुभएको छ। हुनसक्छ तपाईँले धर्मशास्त्र भएर खोज्न सक्नुहुन्छ, एक व्यक्ति कुनै पनि कुराको विरुद्ध भएर परमेश्वरको एक कैदी हुन पर्दछ। यसै कारणले तपाईँ अरूसँग नभएर ख्रिस्टसँग जोडिनु पर्दछ, यहाँसम्म कि तपाईँको पिता, माता, दाजुभाइ, दिदीबहिनी, श्रीमान, श्रीमती या कोही पनि। तपाईँ मात्र ख्रिस्टसँग, मात्र उहाँसँग जडित हुनुहुन्छ, तब परमेश्वरले तपाईँलाई प्रयोग गर्न सक्नुहुन्छ। उहाँमा नजोडिएसम्म तपाईँ सक्नुहुन्न। बाहिर गएर कहिलेकाहीँ म मानिसहरूसँग कठोर कुराहरू गर्छु, बुझ्नुभयो? म कोसिस गरिरहेको हुन्छु कि तपाईँको पकड खुकुलो होस् पनि। तपाईँको सुरुवात गर्ने स्थान हुनुपर्दछ। कहिलेकाहीँ म यस कुरालाई कठोर रूपमा बोल्दछु कि स्त्रीहरू आफ्नो केस छोटो काट्छन्, यी वस्त्रहरू लगाउँछन् र पनि आफू इसाई भएको दावी निरन्तर राख्दछन्, भन्छन् त्यो सानो कुरा हो। ठिक छ, तपाईँले कुनै ठाउँमा सुरुवात गर्नुपर्दछ, त्यसैले ठिक त्यहीबाट शुरू गर्नुहोस्। तपाईँ एबीसीबाट बुझ्नुभयो र संसारिक रूपलाई हर तरिकाले खुकुलो बनाई छोड्नुहोस् र ख्रिस्टमा एउटा कैदी बन्नुहोस् र तब त्यसो गर्दै जानुहोस्। हरेक कुरालाई त्याग्दै जानुहोस्। तबसम्म गर्नुहोस् जब अन्तिम रेखा त्याग्नुहुन्न। तब तपाईँ एउटा कैदी बन्नुहुन्छ। तब तपाईँ उहाँको पकडमा हुनुहुनेछ। उहाँले तपाईँलाई उहाँको पकडमा राख्नुहुनेछ। अब मूसाले जानेका थिए कि उनी एक छुटकारा दिने भई जन्मेका थिए भन्ने। उनले त्यो थाहा पाएका थिए। र के तपाईँले ध्यान दिनुभयो, मूसाको जुन महत्वाकांक्षा थिए ती उनको आमाले उसलाई भनेका थिए। उनको आमा दाइमा थिए। कुनै शंका थिएन जब मूसा सानो बालक जन्मेका थिए। उनको आमाले भनेका थिए, तँलाई थाहा छ मूसा, जब तेरो बुवा अमराम र मैले निरन्तर प्रार्थना गरेका थियौं, हामीले थाहा पाएका थियौं र वचनमा देखेका थियौं, यो एक छुटकारा दिनेवाला आउने समय थियो। एक रात प्रभुले हामीलाई भन्नुभएको थियो एउटा दर्शनमा कि त जन्मने छस् र त छुटकारा दिनेवाला हुनेछस्। हामी राजाको आज्ञाबाट डराएका थिएनौं। राजाले के भनेका थिए त्यसमा हामीले ध्यान समेत दिएनौं। तब हामीले थाहा पाएका थियौं कि त एउटा छुटकारा दिनेवाला भई जन्मेका छस्। अब मूसा, हामी जान्दछौ कि तलाई हामीले राम्रोसँग पालन पोषण गर्न सकेनौ। अब याद गर्नुहोस्, तिनीहरू त्यहाँ तल मिश्रमा 400 वर्षदेखि थिए, बुझ्नुभयो। र हामीले तैले सही कुराहरू पाएको चाहन्छौ, सही शिक्षा, सही प्रशिक्षण पाएको चाहन्छौ। त्यसैले मैले तलाई लगेर सानो डुङ्गामा राखिदिए र निल नदीमा लगेर छोडिदिए। र मलाई जलधारामा अचम्म लाग्यो। त्यो सानो डुङ्गालाई विपरीत दिशामा बगाएर अगाडिसम्मै लग्यो। त्यसलाई फारोको महलको भित्र त्यहाँनिर मोडिदियो, जहाँ फारोको छोरी एउटा जलकुण्डमा स्नान गर्दै थिए, जहाँ फारोको छोरीको स्नान कुण्ड थियो। र कसरी मैले जानेको थिएँ कि तलाई हुर्काउन उसलाई एउटा स्त्रीको आवश्यक थियो। र ती दिनहरूमा निश्चय नै तिनीहरूसँग ती बालकहरूलाई हुर्काउन यी बोतलहरू थिएन। त्यसैले बच्चालाई दुध पिलाउने दाईको आवश्यकता हुन्थ्यो। त्यसैले र मरियम, मैले उनलाई त्यहाँ तल पठाए र उनी त्यहाँ उभिन् र उनले भनिन्, मलाई थाहा छ दुध पिलाउने स्त्री कहाँ पाइन्छ भनेर, र म कहाँ आएर मलाई लगिन्। र मूसा, सबै द्वारहरू बन्द भए। बाबु, तिमी 16 वर्षको भयो अब र तिमी फारोको छोरा बन्नेवाला छौ र एक दिन त छुटकारा दिनेवाला हुनेछस् जसले यी मानिसहरूलाई यहाँबाट बाहिर निकालेर लानेछ। मूसाको महत्वाकांक्षा बढ्न थाल्यो। म अध्ययन गर्नेछु आमा, मैले सक्ने सम्मको सबै कुरा पढ्नेछु। तपाईँलाई थाहा छ म के गर्नेछु, म कसरी सैनिक व्यक्ति बन्ने भनेर पढ्नेछु, अनि मैले थाहा पाउनेछु कसरी मानिसहरूलाई यहाँबाट बाहिर निकाल्ने भनेर। म महान जनरल बिसप बन्नेछु ताकि मैले जान्नेछु यो कसरी गर्ने भनेर, र मैले बाहिर निकाल्नेछु। मैले मेरो पीएचडी या एलएल पाउनेछु, मैले त्यसो गर्नेछु जस्तो कि पिता चिनिक्वे। यदि तपाईँले कहिले उहाँको पुस्तक पढ्नु भएको छ भने, ठिक छ, उहाँले सबै प्रोटेस्टेन्टहरूलाई छुटाउन चाहँदै हुनुहुन्थ्यो, तपाईँलाई थाहा छ, र उनी आफै एक बने। त्यसैले यो महान पुजारी धेरै वर्ष पहिले पिता चिनिक्वे, तपाईँले उनको पुस्तकहरू लिएर पढ्नुहोस्। तिनीहरूले उनलाई पिता भन्दथे। उनी केवल एक भाइ चिनिक्वे थिए, उनी यही थिए। हामीले कुनै मानिसलाई पिता भनी बोलाउँदैनौ। त्यसैले हामीले पाउँछौ कि उनले बाइबल पढ्न जाँदै थिए ताकि उनी त्यहाँ गएर सारा प्रोटेस्टेन्ट धर्मलाई गलत साबित गरी सबैलाई क्याथोलिक बनाउन सकोस्। र जब उनी बाइबल पढ्न गए, पवित्र आत्मा उनमा आए र उनले पवित्र आत्मा पाए, अनि तब उनी ती प्रोटेस्टेन्टहरू मध्ये नै एक भए। त्यसैले तब यो ध्यान दिनुहोस्, मूसाले ती सबै प्रशिक्षण पाएका थिए किनभने उनले जानेका थिए। उनी होसियार थिए, एकदमै शिक्षित थिए, एकदमै विद्वान थिए कि त्यहाँ अरू कोही त्यति विद्वान थिएनन्। उनले मिस्रीहरूलाई समेत सिकाउन सक्थे, उनले मनोवैज्ञानिकलाई समेत पढाउन सक्थे, उनले त्यहाँका सेनापतिलाई सेनाको ताकत के हो सिकाउन सक्थे। उनी एक महान व्यक्ति थिए र मानिसहरू मूसासँग डराउँथे उनको महानता देखेर। ओ, उनको ज्ञान यति महान थियो कि उनी एक आर्क बिसप थिए या पप जस्तै थिए। उनी एक महान मानिस थिए र उनी शक्तिशाली व्यक्ति थिए र उनले जान्दथे कि उनी यही गर्न जन्मिएका थिए र यी कार्य गर्न उनी ठूलो महत्वाकांक्षा सहित प्रशिक्षण गरिएका थिए। आजकै जस्तो मैले यो भन्दिन कि मानिसहरू विद्यालयमा प्रशिक्षण गरिएको, म त्यो भन्दिन जस्तो तिनीहरूले अहिले यहाँ पश्चिममा गर्दैछन्। तिनीहरू अर्थात् पेन्टिकोस्टले थियोलोजी स्कूलको 150 करोडको भवन बनाउँदैछन्। 150 करोड डलरको स्कूल। मेरो लागि ती मिशनरीहरू प्रचार कार्य क्षेत्रमा भइदिएको भए हुन्थ्यो, बुझ्नुभयो। र बुझ्नुभयो? तर जेसुकै होस्, जब तिनीहरू त्यहाँबाट निस्केर आए तिनीहरूले के गरे? तिनीहरू के हुन्? रेकिसका झुण्डहरू हुन्, वास्तवमै त्यही हुन्। र तब त्यसरी नै तिनीहरूले बाहिर निस्केर आए, त्यो सधैँ नै त्यस्तै थियो, बाँकी रहेकाहरू र त्यो एउटै तरिकामा हुन्। बुझ्नुभयो? अब हामी यो पाउँछौ कि मूसाले आफ्नो सबै प्रशिक्षणको समयभरि र आज सबै प्रशिक्षणसँग ठूला ठूला बिसपहरू बनाउने र अरू त्यस्तै महान र उच्च महत्वाकांक्षाका साथ हामीले के गर्नेछौ? हाम्रा महत्वाकांक्षाहरू त्यस्तै नै बन्नेछन् जस्तो मूसाको भएको थियो। बुझ्नुभयो? परमेश्वरले पहिले आफूले कुनै व्यक्तिलाई आफ्नो हातमा ल्याउनुभन्दा पहिले उहाँले त्यसलाई आफ्नो महत्वाकांक्षाहरूबाट निकालेर रेतो पार्नुहुन्छ। उहाँले त्यसलाई त्यसको प्रशिक्षणहरूबाट निकालेर रेतो पार्नु पर्दछ। उनी बाहिर गए र उनले छुटकारा दिए, उनले एकजना मिश्रीको हत्या गरिदिए र उनी र जब उनले त्यसो गरे, उनले थाहा पाए कि उनी गलतमा थिए भने उनले त्यसो गर्न सकेनन्। त्यो त्यस तरिकामा थिएन। र परमेश्वरले उनलाई जंगलमा उजाड स्थानमा एक मरुभूमिमा लानु पर्यो। तपाईँले ध्यान दिनुभयो, यो अचम्मको छ। कसरी यी मानिसहरूको लागि परमेश्वरसँग एउटा सन्देश थियो, उहाँले तिनीहरूलाई मरुभूमिमा लानुभयो। उहाँले पावललाई उजाड स्थानमा लानुभयो, उनलाई प्रशिक्षण दिनको निम्ति लानुभयो। यो मरुभूमिमा उहाँले ती सबै महान दर्शन के थियो सो भन्नलाई लानुभयो। त्यो कुनै निश्चित मरुभूमिमा जा र उनी त्यहाँ तबसम्म बसे जबसम्म परमेश्वरले पूर्ण रूपले सबै कुरा थाहा दिनुभयो के गर्ने भनेर। र मूसाको समयमा उहाँले उनलाई बाहिर मरुभूमिमा लानुभयो। त्यहाँ उनलाई 40 वर्षसम्म राख्नुभयो र उनको सबै थियोलोजी र उनको सबै महत्वाकांक्षाहरू उनीबाट निकाल्नुभयो। ओ, कस्तो समय थियो कि उनले पछाडि फर्केर आफ्नो सफलतालाई हेर्न सक्थ्यो। र कसरी हामी आज राति त्यही नै गर्नुपर्दछ जब हामीले हाम्रा महत्वाकांक्षाहरू हेर्दछौं। चंगाई अभियानमा हेर्नुहोस् र हेर्नुहोस्, यदि प्रभुले केही वर्ष अघिदेखि बिरामीहरूमा चंगाई पुनर्स्थापना गर्न सुरु गर्नुभयो र अरू धेरै काम गर्नुभयो, सबैजना सबै संस्थाहरू यस्तै भइरहेको छ किनकि तिनीहरू यी संस्थाहरूको अघि आएका त थिएनन्। तर तिनीहरूलाई त आफ्नो लागि एउटा चंगाई गर्नेवाला चाहिएको थियो र हामीले के गर्यौं? आउनुहोस्, यसलाई मात्र एक क्षण हामी हेरौं। हामीले त्यही नै कुरा गर्यौं जे मूसाले गरेका थिए। हामी बाहिर गयौं र कुनै तरिकाको चमत्कार उत्पादन गर्न धेरै नै प्रयत्न गर्यौं। मैले एउटा रोगको गन्ध सुँगे, मेरो हातमा रगत भयो र एउटा चमत्कार उत्पादन भयो। बुझ्नुभयो? र हामीले के पायौं? कोही मानिसहरू यस्तो भारी दबावमा आए, तिनीहरू चोटले टुटे र लगातार पिउने जडिया भए, नसालु र सोचाइमा भ्रष्ट भए र तिनीहरू ती पेन्टिकोस्टल तरिका र उद्देश्यबाट निस्केर फेरि फर्केर त्यही संगठित संस्था बनाउनतिर गए। बुझ्नुभयो? हामीले के गर्यौं? लगभग एउटा मिस्त्रीलाई मारिदिउ, त्यो ठिक हो। र हामीले कोसिस गर्यौं, हामी तनावमा भयौं, हामीले मूल्य तिर्यौं, हामीले मजदूरी गर्यौं, सबै लामो रातिसम्म स्वर सुत्ने गरी प्रार्थनाको सभामा गयौं र केही निर्माण गर्ने कोसिस गर्यौं र केही निचोड निकाल्ने कोसिस गर्यौं र यस्तै खालको सबै प्रयास गर्यौं र अन्त्यमा यी सबै पूर्ण रूपले विफल भएको पायौं। हामी फर्केर मरुभूमिमा जान आवश्यक छ, यो सही हो। हो श्रीमान, हामीले कोसिस र संघर्ष गर्यौं किन हामी यसमा हार मान्दैनौ। त्यही नै हो तपाईँले गर्नुपर्ने। हेर्नुहोस्, फर्केर जानुहोस् र हार मान्नुहोस् किन हामीले त्यही गर्यौं जे तिनीहरूले गरेका थिए। त्यही कुरा गर्यौं जुन मूसाले गरेका थिए। यसले कुनै फाइदा गर्दैन। 40 वर्षपछि उनले आफैलाई परमेश्वरको वचनमा एउटा कैदीको रूपमा पाए। हामीले के गर्ने कोसिस गर्दैछौ? जब महान आशिष बाहिर आयो र परमेश्वरले हामीलाई यस विषयमा भन्नुभएको सबै महान कुराको प्रकटीकरण भयो, हामी कसरी नयाँ गरी जन्मनु पर्दथ्यो र कसरी हामीले पवित्र आत्मा प्राप्त गर्नु पर्दथ्यो र पवित्र आत्माको बप्तिस्मा येशू ख्रीष्टको नाउँमा र यी सबै कुराहरू यहाँ पाउनु पर्दथ्यो। तपाईँले देख्नुभयो, मानिसहरू उहाँको वचनमा बस्नुको साटो, उहाँको जुवामा जोडिनुको साटो तिनीहरूले के गरे? तिनीहरू आफैले संगठित नामदारी संस्थाको सिद्धान्तको सुरुवात गरे जुन पहिले नै विफल भइसकेको थियो र यस्तो कुरा उत्पादन गर्ने कोसिस गरे जुन सत्य जस्तो देखिन्थ्यो। मैले ठिक त्यहाँ छोट्याउँदा राम्रो हुन्छ होला? बुझ्नुभयो? म निश्चय छु कि तपाईँ मैले भन्न खोजेको कुरा बुझ्न सक्षम हुनुहुन्छ। बुझ्नुभयो? तर किन? हेर्नुहोस्, यसले के गर्यो, यसको विषयमा सोच्नुहोस्। हामीले के पाएका छौँ आज राति? मात्र एउटा देश जुन संगठित मानिसहरूले भरिएको छ, जसले परमेश्वरको वचनलाई नकार्दछ, जसले पवित्र आत्माको जीवनलाई दिमागले पढ्न सक्ने कला भन्दछ, तिनीहरू यस्तो छन् जो आफ्नो मण्डलीमा यस्तो कुनै कुरालाई आउनबाट नै रोकिदिन्छन् र तिनीहरूले तपाईँलाई सर्पको बिउ अनन्त सुरक्षा र पवित्र आत्माले प्रकाश गरेको र वचन हो भनी प्रमाणित गरेको कुराहरूको विषयमा एउटा पनि शब्द उल्लेख गर्न अनुमति दिँदैन। मैले चुनौतीमाथि चुनौती दिएको छु कि यहाँ आएर मलाई गलत प्रमाणित गरियोस्। तिनीहरूले के पाएका छन्? तिनीहरूसँग त्यही कुरा छ जुन लुथरसँग थियो। बाँकी रहेकाहरूले मिश्रीहरूलाई मारे। यो के थियो? हुनसक्छ यसलाई कुनै व्यक्तिले सुरु गरेको होला, चोरी गर्न छोडिदिएको होला, या ऊ आफ्नो श्रीमती प्रति साँचो भई बस्न थालेको थियो होला। तर तपाईँले त्यसबाट यस व्यक्तिलाई के बनाइदिनु भयो? एउटा मण्डलीको सदस्य, आऊ र हाम्रो समूहमा सामेल हो, बुझ्नुभयो? त्यही मृत दुर्गन्धित व्यक्ति मात्र थियो जसमा मुसाले आफ्नो औंला तोकेर आफ्नो 40 वर्षसम्मको प्रशिक्षणको सफलतालाई देखाउन सक्थ्यो। एउटा दुर्गन्धित मिश्री जो त्यहाँ सडेको र मृत लडिरहेको थियो। त्यही नै तरिकामा आज राति भएको छ। एउटै मात्र कुरा जुन हामीले देखाउन सक्छौ, त्यो जागृतिलाई जुन पार गरिएको छ, त्यो त्यही दुर्गन्धित मण्डलीका सदस्यहरू जसले यति पनि प्रभुको बारेमा जान्दैनन् जति ती हुटेन्टट पिछडिएका जातिले मिश्रीहरूको रात्री पूरा जानेका छन्, त्यो सही हो। त्यसले तिनीहरूलाई परमेश्वरको वचनको विषयमा भन्दछ र तिनीहरू भन्दछन् म त्यो विश्वास गर्दिन। भन्छन् तिमीले के भन्छौ, मलाई त्यसको मतलब छैन, म यो विश्वास गर्दिन। बुझ्नुभयो? यो अति नै भयानक कुरा हो जुन ती सबै तनाव र संघर्ष र सबै कुराहरू जुन हामीले पाएका छौ कि यसले पछाडितिर इसारा गर्दछ। हुनसक्छ हामीले ठूलो विद्यालय देखाउन सकौंला तर त्यो मृत छ। हामीले संगठित संसारलाई देखाउन सकौंला तर त्यो मृत छ, त्यो दुर्गन्धित छ। यो त ठिक त्यही पहिलेवाला जस्तो कुरा हो जसबाट हामी जोर लगाएर बाहिर निक्लेर आएका थियौं र जब हामी त्यही तर्फ फर्कन्छौ, एउटा सुँगुर आफ्नै हिलोमा फर्केर गएको जस्तै र कुकुर आफ्नै बान्तामा फर्केर गए जस्तै नै हो। एउटा मृत मिश्री हो, कुनै सन्तानै छैन। तर कसैले भनेको थियो, मुसा ठिक छ, के तिमी भित्र मानिसहरूको निम्ति कुनै पनि भावना बाँकी छैन? तिमी यही गर्नको निम्ति बोलाइएका हौ। कोही जसले मुसालाई चिनेको छ र उनलाई त्यसैको लागि बोलाइएका हुन् भनी जानेको छ र तिमीले मानिसहरूको लागि भावना हरायो, होइन श्रीमान? ठिक छ, तब तिमी किन बाहिर गएर यो गर्दैनौ? किन तिमी त्यहाँ गएर यो गर्ने कोसिस गर्दैनौ? किन तिमी तिनीहरूसँग मिलेर बाहिर जाँदैनौ? मुसा त्यहाँ तबसम्म ऋतु हुँदै जाँदै थियो जबसम्म उनमा त्यो जलिरहेको पोत्राको अनुभव भयो जुनले वचनको घोषणा गर्यो, म उही अब्राहम, इसाक र याकुबको परमेश्वर हुँ र मैले मेरो प्रतिज्ञा सम्झेको छु र म यहाँ तल तिनीहरूलाई छुटकारा दिलाउन आएको छु, म तलाई यस कार्य गर्नको निम्ति पठाउँदैछु र त्यही नै हो। उनले वचन देखेका थिए, कुनै मानिसहरूको महत्वाकांक्षा या मानिसहरूको आकांक्षाहरू देखेका होइनन्। तब उनी के बने? उनलाई मिश्रीहरूको आम्ने सामने हुन कति पनि मन भएन, उनलाई यी कुराहरूको आम्ने सामने हुन कति पनि मन थिएन, तर उनी एक कैदी थिए। आमेन। 40 वर्षसम्म भागिरह्यो, अझै ऋतु हुँदै गयो, तर तब उनी जलिरहेको पोत्रामा शक्तिशाली मोसा आफ्नो पूर्ण ज्ञानमा भएका उनी एक कैदी भए। बाइबलले भन्छ मिश्रमा मोसा आफ्नो वचनमा या आफ्नो काममा एक शक्तिशाली पुरुष थिए। तर हेर्नुहोस्, त्यो जलिरहेको पोत्राको उपस्थितिमा त्यस शक्तिशाली थियोलोजनले के गरे? उनले मात्र आफ्नो असक्षमताको कुरा स्वीकार गरे। जब उनले वास्तविक परमेश्वरको उद्देश्य थाहा पाए, उनले त्यो कार्य गर्नको निम्ति असक्षम रहेको स्वीकार गरे। यद्यपि उनी सबै थियोलोजीबाट प्रशिक्षित थिए जुन तिनीहरूले दिन सक्दथे, तिनीहरूको सर्वोत्तम विद्यालयमा प्रशिक्षित थिए, तर अझै पनि उनले के गर्न सक्थे? जब आगोको खामो त्यस जलिरहेको पोत्रामा थियो, उनले भने म त बोल्न पनि सक्दिन, प्रभु म कुनै हो र गएर यो गर्न सक्ने? देख्नुभयो, तेरो जुत्ता खोलेर आइज मुसा, म तसँग बोल्न चाहन्छु। आफैलाई रितो तुल्या, तेरो जुत्ता समेत खोल, कि त भुइँमा फेरि सिधा बस, म तसँग बोल्न चाहन्छु। बोल्न पनि सक्दैन थिए। अन्तत एक चुनिएको कैदी, एक चुनिएको अगमवक्ता, जस्तो गरी पावल थिए, मुसा एक छुटकारा दिने भई चुनिएका थिए, र त्यसपछि अन्तत परमेश्वर आफूले चुनेको व्यक्तिलाई एक कैदी तुल्याउनु भयो। ओ हालेलुया! उनी तब मात्र चल्न सक्दथे जब परमेश्वरको वचनले उनलाई चलाउँदथ्यो। कसले मलाई पठायो भनी मैले भन्नु, म हुँ, म कसरी गर्नेछु, म तसँग हुनेछु। हो प्रभु, जस्तो तपाईँले भन्नुभयो म यही छु। ओ, उनी एक कैदी हो। उनी आफ्नो उत्तम सोचको विरुद्धमा गए। अब उनले सैनिकलाई आदेश दिने प्रशिक्षण लिएका थिए। तरवार मुखमण्डलसम्म माथि गरियोस् जानको निम्ति प्रशिक्षण गरिएको थियो कि सबै रथ एकै क्रममा रहोस् भाला अगाडि निकालेर आक्रमण गर्नको निम्ति चलाउन्। त्यही नै तरिकामा उनले जय पाउन जाँदै थिए, त्यो उनको प्रशिक्षण थियो। तर उनले भने, म के प्रयोग गर्न जानेछु त? भन्नुभयो, तेरो हातमा के छ? एउटा लौरो छ। परमेश्वर कहिलेकाहीँ यस्तो विचित्र काम गर्नुहुन्छ कि मानव मस्तिष्कलाई अचम्म लाग्दछ। बुझ्नुभयो, उनको हातमा एउटा लौरो थियो। उनी 80 वर्षको वृद्धा भइसकेका थिए। उनको मुहारमा दाह्री झुन्डिरहेको थियो। उनको श्रीमती खचडमाथि थियो। उनको बालबच्चा उनको काखमा बसिरहेको थियो। जब उनी लौरो लिएर जाँदथे, उनको लौरो लिएको सानो बुढो हात हलिन्थ्यो मात्र उनको शिर खडा भयो, किनकि उनीसँग परमप्रभु यसो भन्नुहुन्छ भन्ने वचन थियो। किन उनले आखिरमा यो पाएरै छोड्यो? उनी एक कैदी थिए। म तब मात्र चल्नेछु जब वचन चल्नेछ। म तब मात्र बोल्नेछु जब वचन बोल्नेछ। तिमी कहाँ जाँदैछु? मैले एउटा आज्ञा पाए, फारोको अगाडि खडा भई र यस लौरोद्वारा त्यसलाई देखाऊ कि परमेश्वरले मलाई पठाएको हो भने। आमेन। तिमीले त्यसपछि के गर्न जाँदैछौ? मैले यो गरेपछि उहाँले अर्को कुरा दिनुहुनेछ। त्यहाँ तपाईँ हुनुहुन्छ। तपाईँले गर्नुपर्ने एउटा मात्र कुरा छ। पहिलो कदम यो छ, आज राति आत्मसमर्पण गर्नुहोस्। एउटा कैदी बन्नुहोस्, आफ्नै लागि या अरू कुराको बारेमा नसोच्नुहोस्। एउटा कैदी बन्नुहोस्। मुसा एउटा कैदी बने, उनी बोल्न समेत सक्दिन भनेर स्वीकार गरे। अन्तत जब परमेश्वरले उनलाई आफ्नो हातमा लिनुभयो, जहाँ उनी तब मात्र चल्न सक्दथे, जहाँ परमेश्वरले उनलाई चलाउनुहुन्थ्यो, जहाँ उहाँले उनलाई वचन भन्नुभयो, उनले थाहा पाएका थिए कि त्यो वचन थियो। तब उनले स्वयं आफैलाई वचनमा सुम्पिदिए र त्यहाँ पवित्र आत्मा परमेश्वरले मुसालाई परमेश्वरको इच्छामा जुवा लगाउनु भयो। त्यही नै कुरा उहाँले पावललाई पनि गर्नुभएको थियो। त्यो सही हो, उहाँले पावललाई जुवामा जोत्नुभयो। सानो उच्च नाकवाला तानेबाज यहुदी थिए ओ, जसमा पीएचडी र एलएलडी उनको नाममा लेखिएको थियो। तर उहाँले भन्नुभयो, म यसलाई वचनको खातिर यसले के भोग्नेछ भनी देखाउनेछु। बुझ्नुभयो, र उनले र तब पावल त्यहाँ बसेर वचन हेर्दै थिए र त्यो येशु हो भनी देखेर तब उनले आफ्नो हात उठाए, तब उनले आफ्नो हात माथि उठाए र उहाँको जुवामा जोतिए। परमेश्वरको वचनले उनलाई वचनमा जुवा लगाइदियो। उनले अन्य जातिहरूको सामु मेरो नाउँको गवाही दिनेछ। तब उनी त्यहाँ गए। मोसा, म तेरा पुर्खाहरूका परमेश्वर हुँ। म अब्राहम, इसाक र याकुबको परमेश्वर हुँ। मलाई सम्झना छ, मैले तिनीहरूमा प्रतिज्ञा गरेको थिएँ र प्रतिज्ञाको समय नजिक आएको छ र मैले मेरा मानिसहरूको दुःखलाई देखेको छु। मैले मेरो प्रतिज्ञा सम्झेको छु र म तँलाई जुवामा जुत्न तल आएको छु। तँलाई थाहा छ वचनले के भनेको छ। मैले तँलाई त्यहाँ तल जानलाई जुवामा जोतेको छु। त्यहाँ तल गएर मेरा मानिसहरूलाई छुटाएर ल्याउन सक्नको निम्ति मैले तँलाई शक्तिका साथ जुवामा हालेको छु र त्यो लौरो साक्षीको रूपमा तेरो हातमा लिएर हिँड, किनकि तैँले त्यसद्वारा चमत्कार गरिएको देखेको छस्, जसरी दाउदले गुहेत्रोमा देखेको थियो। बुझ्नुभयो, जुवामा जोतियो उनी आफैलाई र उनी तल गए। अन्तत परमेश्वरसँग एउटा व्यक्ति भयो जो उहाँमा सुम्पिएको थियो। उहाँको जुवामा जोतिएको थियो र तबसम्म चल्न सक्दैन थियो जबसम्म परमेश्वरको वचनले उनलाई चल्न लगाउँदैन थियो। यदि मानिसहरूले आज केवल त्यो गरे त तब उनी उहाँको कैदी हुने थियो, प्रेमको एउटा कैदी हुने थियो, प्रेमको बन्धनको जुवामा नारिने थियो परमेश्वरसँग, जसरी पावल परमेश्वरको प्रेमको बन्धनको जुवामा नारिएका थिए। पावल जस्तै दुवैजना एकै तरिकाले प्रशिक्षित थिए। तपाईँलाई थाहा छ, मुसालाई सैन्य शक्तिद्वारा इजरायलका सन्तानलाई छुटकारा दिनको निम्ति प्रशिक्षण दिइएको थियो। पावललाई रोमीहरूको हातबाट तिनीहरूलाई निकालेर मुक्त गराउन त्यस बेलाका संसारका महान याजकका बलद्वारा प्रशिक्षण गराइएको थियो। गमालियलको रेखदेखमा ठूलो ठूलो प्रशिक्षण विद्यालयमा उनी प्रशिक्षित थिए। र दुवैजना मरूभूमितिर गए, बेग्लै व्यक्ति भई फर्किए। दुवैजनाले आगोको खामो देखे र दुवैजना अगमवक्ताहरू थिए। त्यो सही हो, दुवैजना अगमवक्ताहरू थिए र दुवैजनालाई आगोको खामोद्वारा बोलियो। त्यो ठिक साँचो हो, दुवैजना छुटकारा दिनको लागि आए। त्यहाँ तिनीहरू थिए, मरूभूमिमा गए, आफ्ना घरहरू छोडे र मरूभूमिमा यो पत्ता लगाउन आए। परमेश्वरको इच्छा पत्ता लगाउन तिनीहरूका मानिसहरूलाई छाडे र सबै कुरा छाडे। बुझ्नुभयो, तिनीहरू एक तरिकामा प्रशिक्षित थिए, परमेश्वरले तिनीहरूलाई अर्कैमा परिवर्तन गर्नुभयो र तिनीहरू पूर्ण रूपले कैदी बन्नु पर्थ्यो ताकि तिनीहरूले त्यस तरिकामा व्यवहार नगर्नलाई जुन तरिकामा तिनीहरूले गर्न चाहन्थे, तर परमेश्वरले इच्छा गर्नुभयो अनुसार व्यवहार गर्नको लागि। उहाँ हिजो आज र सधैँभरि एकै समान हुनुहुन्छ। क्या हामीसँग त्यहाँ अर्को 10 मिनट छ यसलाई प्रस्ताउनको लागि? र म वास्तवमै छिटो छिटो अर्को पात्रमा जानेछु र यसको अगाडि म अर्को एउटा हेर्नेछु। उनको नाउँ योसेफ हो। उनी एक चुनिएको छोरा थियो। उनी येशु ख्रीष्टको एउटा सिद्ध रूप थियो। उनी एक अगमवक्ता भई जन्मेका थिए। उनी एक अगमवक्ता पनि थिए, बुझ्नुभयो? र अब उनले दर्शन पनि देख्न सक्थे। र जब उनी अझै पनि सानो केटा थिए, उनले आफ्नै बारेमा आफू सिंहासनमा बसेको दर्शन देखे र दर्शनमा उनको दाजुभाइहरूले उनलाई दण्डवत गरेका थिए, बुझ्नुभयो? तर हेर्नुहोस्, उनी भने उनलाई उनी एक ठूलो केटा जस्तो अनुभव भयो, बुझ्नुभयो सबैजनाले? तर परमेश्वरले के गर्नुपर्ने थियो? उहाँले त्यही नै गर्नुभयो जुन उहाँले बाँकी रहेकोसँग गर्नुभएको थियो। किनभने मुसा छुटकारा दिलाउनेवाला थिए, पाउल एक छुटकारा दिलाउनेवाला थिए, र अब योसेफ पनि एउटा छुटकारा दिलाउनेवाला थिए। उनले अनिकालबाट आफ्ना मानिसहरूलाई बचाएका थिए। परमेश्वरले उनलाई के गर्नुपर्ने थियो? उनलाई झ्यालखानामा हाल्न पर्ने थियो। उनलाई सिधै झ्यालखानामा हाल्न पर्दथ्यो। हो श्रीमान, याद गर्नुहोस्, उनी आफ्नै दाजुभाइहरूबाटै एउटा मिश्रीकोमा बेचिएका थिए र तिनीहरूले उनलाई पोथीफरकोमा बेचिदिए र पोथीफरले उनलाई थोरै स्वतन्त्रता दिएको थियो। र पहिले कुरा तपाईँलाई थाहा छ, त्यो उनीबाट खोसियो र तिनी त्यहाँ झ्यालखानामा रुँदै बसे। परमेश्वरले उनलाई रितो पार्नु पर्दथ्यो। अब ध्यान दिनुहोस्, तर हरेक समयमा म विश्वास गर्छु उनी त्यो झ्यालखानामा उनले दर्शनले भनेको त्यो कुरा स्मरण गर्दथे कि उनी एक दिन सिंहासनमा बस्नेछन् र उनका दाजुभाइहरूले उनलाई दण्डवत गर्नेछन्। किनभने उनले जानेका थिए कि उनका वरदानहरू परमेश्वरबाट आएका थिए र उनले जानेका थिए कि ती कुरा पूरा हुन आउनेछ भनेर। यदि हामीले केवल यो कुरा हाम्रो मनमा राख्न सक्यौं भने र परमेश्वरको वचन अनुसार कि यस अन्तिम दिनहरूमा उहाँको मण्डली हुनेछ, उहाँको मानिसहरू हुनेछन् र यी कुराहरू जुन उहाँले प्रतिज्ञा गरेका थिए उहाँले ती कुराहरू पूरा गर्नुहुनेछ। उहाँले गर्छु भनी भन्नुभएको छ र हामी त्यही समयमा जिउँदैछौ, हामी त्यस समयमा छौ। उहाँले मात्रै हामीलाई सच्चा कैदी बनाउन चाहनुहुन्छ। उहाँसँग जोडिनुहोस्। तपाईँले त्यो पुरानो भजन सुन्नुभएको छ जुन हामी गाउने गर्दछौ र तब म परमेश्वरसँग भित्र बन्द हुनेछु, म परमेश्वरसँग भित्र हुन चाहन्छु। अब यही हो त्यो जहाँ मैले यसको बारेमा सोचेको थिएँ। परमेश्वरसँग भित्र बन्द हुनु अरू कोहीमा होइन, र तपाईँ तब मात्र चल्नुहुनेछ जब परमेश्वरले चल्नुको निम्ति भन्नुहुन्छ। तपाईँले त्यो मात्र गर्नुहुन्छ जुन परमेश्वरले गर्नुको निम्ति भन्नुहुन्छ, बुझ्नुभयो? तब तपाईँ परमेश्वरसँग भित्र बन्द हुनुहुनेछ। अब याद गर्नुहोस्, उनले सोच्दै थिए, उनी पूर्ण रूपले आफैमा असफल पनि रहे। ती सबै जति उनले जानेका थिए, ती सबै जति उनले बुझेका थिए र सबै कुरा उनी पूर्ण रूपले असफल भए। उनलाई यस्तो परिस्थितिमा पारिएको थियो जहाँ उनले भनेको कसैले सुन्दैन थिए। उनी एक कैदी थिए, बुझ्नुभयो? उनलाई यस्तो परिस्थितिमा राखियो जहाँ अविश्वासीहरूले उनलाई विश्वास गर्दैन थिए। मैले भन्न खोजेको कुरा देख्दै हुनुहुन्छ? उनको सेवा कार्य असर रहितको थियो। मानिसहरूले उनीबाट आफ्नो सोच बदले। तिनीहरूले उनलाई बन्दी गृहमा कुनै ध्यान दिएनन्। उनको सेवकाईले के नै राम्रो गर्थ्यो र हुन सक्थ्यो उनी बन्दी गृहको पर्खालमा खडा भएर तिनीहरूलाई प्रचार गर्थ्यो, तिनीहरू तल सड़कमा हिँड्थे होला, बुझ्नुभयो? तर उनी एक कैदी भए। परमेश्वर त्यसलाई तबसम्म कैदी बनाइराख्नुहुन्छ जबसम्म पाङ्रा पूरै तरिकाले घुम्दैन र भन्नुहुन्छ, यहाँ छ मेरो मानिस, महिमा होस्, पूर्ण असफलतामा राख्नुहुन्छ। अन्तत परमेश्वर उनको बन्दी गृहमा आउनुभयो। पाउललाई जस्तै गरी बाँकी अरू सबैलाई जस्तै गरी उहाँ उनकोमा आउनुभयो र उहाँले उनलाई त्यहाँबाट निस्कनलाई त्यो वरदान प्रयोग गर्नुभयो जुन उहाँले उनलाई दिनुभएको थियो। त्यो साँचो, उहाँले उनलाई उनको बन्दीगृहबाट ल्याउनुभयो। उहाँले के गर्नुभयो? जसै उहाँले उनलाई बन्दीगृहबाट ल्याउनुभयो, उनलाई राजाबाट अधिकार प्रदान गरियो, उनको राजा जसको बराबरमा उनी बसेका थिए। उनलाई बन्दीगृहबाट ल्याइयो अनि अधिकार दिइयो, यहाँसम्म कि जे उनले भन्दछ त्यो हुनु पर्दथ्यो। आमेन। उनको बन्दीगृहमा उनले लगातार सम्झे कि उनी एक उद्देश्यका लागि जन्मिएका थिए। उनी एक राजाको बराबर बस्नेवाला थिए। बाँकी अरू सबै उनको अगाडि झुकेर घुँडा टेक्नेवाला थिए। उनको दर्शनले उनलाई त्यसो भनेको थियो। आमेन। तर उनको दर्शन पूर्ण रूपले सम्पन्न हुन अगाडि उनी एक कैदी हुनुपर्ने थियो। आमेन। र त्यसपछि शासक बन्नेवाला थिए। र जब उनी आफ्नो बन्दी गृहबाट आए र परमेश्वरको वचनको एक कैदी भए, उनले मात्र त्यो भन्न सक्थे जो परमेश्वरले उनको मुखमा हालिदिनुहुन्थ्यो। तब परमेश्वर उनीबाट काम गर्नुहुन्थ्यो। ध्यान दिनुहोस् कि मूसासँग त्यस फारोको राजकुमारहरूलाई आफ्नै इच्छामा बाँध्न सक्ने अधिकार थियो। यदि तपाईँले यस पहाड़लाई यहाँबाट हटिजा भनी आदेश दिनुभयो भने त्यो हट्नेछ उनीसँग फारोकको राजकुमारहरूलाई काबुमा राख्न सक्ने शक्ति थियो। चाहे तिनीहरू डिकन होस् या प्रेसबिटर होस् या तिनीहरू प्रदेशका प्रतिनिधि होस् या तिनीहरू जोसुकै होस्, उनले भने म तँलाई बाँध्दछु र तिनीहरू बन्धनमा बाँधिन्थे। त्यही नै हुन्थ्यो। उनले यो आफ्नै वचनमा गर्न सक्दथे, उनले आफ्नै खुसीमा गर्न सक्दथे। आमेन, परमेश्वरको महिमा होस्। ओ, मसँग मात्रै 3 मिनट बढी बाँकी रहेको छ, त्यसैले म मेरो वचन राख्छु। अब हामीले यो पाउँछौ कि उनी संसारको कैदीबाट परमेश्वरको लागि एक कैदी भए। पावलदेखिबाट त्यही नै तरिकामा छ र मुसाको पनि उही तरिकामा छ। उनको आफ्नै सोच विचारको कैदीबाट परमेश्वरको एक कैदी भए र जब उनी बाहिर निस्केर आए उनीसँग परमेश्वरको सामर्थ्य थियो र जब उनी पावल भए, जब मुसाको पुरानो सोचाई उनी त्यसबाट रित्तो भई आत्मसमर्पण गरे, उनी ख्रिस्टको वचनको एक कैदी भए र उनी त्यही मात्र हिडडुल गर्न सक्दथे जहाँकै। तपाईँले भन्नुहुन्छ ख्रिस्ट, उनले ख्रिस्टको खातिर निन्दा उठाउनु मिश्रको खजानाहरू भन्दा महान ठाने, त्यसैले उनी ख्रिस्टको कैदी थिए जसरी पावल थिए। याद राख्नुहोस्, ती तीनैजना अगमवक्ताहरू थिए, बुझ्नुभयो? परमेश्वरको इच्छा र मार्गहरूको एउटा कैदी बनिन तिनीहरू आफ्नै विचारबाट रित्तो पारिनु पर्दथ्यो। तब हामी याद गर्दछौ, अब उनको आफ्नै वचनमा उनीसँग बाँध्न सक्ने सामर्थ्य थियो, उनको आफ्नै वचनमा बन्धनबाट छुटाउन सक्ने सामर्थ्य थियो। उनले भन्न सक्दथे, म तिमीलाई राजाको नाउँमा छुटकारा गराउँदछु। आमेन। फारोले योसेफलाई आफ्नो धर्मपुत्र बनाएका थिए, ख्रिस्टले आफ्ना छोराछोरीहरूलाई प्रेमको कैदी बनाउनु हुँदछ र उहाँले तिनीहरूलाई सामर्थ्य दिनुहुन्छ। त्यही कुरा जुन उहाँसँग छ, युहन्ना 14:12, तिनीहरू जसले ममा विश्वास गर्दछन्, बुझ्नुभयो, मैले जुन काम गरेको छु ती तिनीहरूले पनि गर्नेछन्, अझ यो भन्दा पनि बढ्ता गरेर गर्नेछन्। अब ख्रिस्टको प्रेमको कैदी उसको राजाद्वारा शक्तिशाली हुँदछ जो ख्रिस्ट हुनुहुन्छ। आमेन। र साँचो साँचो म भन्दछु, यदि तिमीले यस पहाडलाई हटेर जा भन्यौ र तिम्रो हृदयमा शंका गरेनौ भने, तर जे तिमीले भन्यौ सो पूरा हुन्छ भनी विश्वास गर्यो भने, तिमीले भनेका कुरा तिमीले पाउनेछौ। यदि तिमी ममा र मेरो वचन तिमीमा बास गर्यो भने, यदि तिमी ममा जुवामा जोडियो भने, किनभने उहाँ र उहाँको वचन एकै हो। आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन देहधारी भयो र हामी माझ बास गर्यो, हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। यदि तिमी ममा बास गर्यो भने, यहाँनिर या त्यहाँनिर होइन, ममा बास गर र मेरो वचन तिमीमा बास गर्यो भने, जे पनि माग्छौ वा जे पनि तिमी भन्छौ त्यो तिम्रो निम्ति गरिनेछ। उहाँसँग शक्ति छ। ध्यान दिनुहोस्, उनी बाहिर निक्लेर आउनुभन्दा अगाडि उनलाई बाहिर लगिन पर्दछ र सफाई गरिनु पर्दछ। उनी राजासँग भेट गर्नुभन्दा पहिले केही कुराहरूको सफाई गरिनु पर्दछ। ओ, परमेश्वरले कहिलेकाहीँ आफ्ना मानिसहरूलाई त्यसरी बाहिर निकालेर ल्याउनुहुन्छ र तिनीहरूका आफ्नै केही इच्छाहरू सफाई गर्नुहुन्छ। तिनीहरूले जे चाह्यो त्यही नै तिनीहरूले गर्न पाउँदैनन् भनी देखाउनुहुन्छ। मैले भन्न खोजेको कुरा तपाईँहरू जान्नुहुन्छ, तिनीहरूले जे इच्छा गर्यो त्यही गर्न पाउने स्वतन्त्रतामा तिनीहरू छैनन्। तिनीहरू पूर्ण सामर्थ्य र ख्रिस्टको प्रेमको दास बन्न आउनुभन्दा पहिला तिनीहरूमा सफाई गरिनु पर्दछ र त्यसपछि प्रस्तुत गरिन्छ। कहिलेकाहीँ उहाँले तिनीहरूलाई मरूभूमिमा लानुहुन्छ, तिनीहरूमा सफाई गर्नको निम्ति लानुहुन्छ, त्यसपछि तिनीहरूलाई बाहिर ल्याउनुहुन्छ एक अभिषिक्तको रूपमा, त्यो उद्देश्य पूरा गर्नको निम्ति जुन उहाँले तिनीहरूलाई बनाउनको निम्ति नियुक्त गर्नुभएको थियो। बुझ्नुभयो मैले के भन्न खोजेको? भाइहरू, हामी अन्त्यको समयमा छौँ। स्मरण गर्नुहोस्, अरू सबै समयमा उहाँले के गर्नुभयो? उहाँले जहिले पनि एक व्यक्तिलाई लिनु पर्दछ र उनलाई उहाँमा एक कैदी बनाउनु हुँदछ, आफैलाई त्याग्न लगाउनुहुन्छ। उनले सबै कुराहरू त्यागिदिए जुन उनले जानेका थिए, उनको सबै प्रशिक्षणहरूलाई भुलिदिए, परमेश्वरको इच्छा जान्न र परमेश्वरलाई पछ्याउन उनले सबै कुरा भुलिदिए। उनले कुनै पनि मानिसले गर्न पर्ने कुरा र परमेश्वरलाई एकै समयमा पछ्याउन सक्दैन, त्यो पूर्ण रूपमा एक अर्काको विपरीत हुन्छ। तपाईँ एकै समयमा पूर्व र पश्चिम जान सक्नुहुन्न, तपाईँ एकै समयमा दायाँ र बायाँ जान सक्नुहुन्न, तपाईँले एकै समयमा सही र गलत काम गर्न सक्नुहुन्न, तपाईँले मान्छे र परमेश्वरलाई एकै समयमा पछ्याउन सक्नुहुन्न। अब त्यसपछि यदि तपाईँले परमेश्वरलाई पछ्याउँदै हुनुहुन्छ र आफैलाई परमेश्वरमा सुम्पनु भएको छ भने, तब तपाईँ परमेश्वरमा वचन र उहाँको इच्छामा एक कैदी बन्नुहुन्छ। अरू कसैले जेसुकै बनोस्, तर तपाईँ एक कैदी बन्नुहुन्छ। सुन्नुहोस्, हामी अन्तिम समयमा छौँ र यस केही मिनट बित्दै जाँदा म यो श्रद्धा र आदरको साथ भन्न चाहन्छु र मेरो रायमा त यो छ कि हेर्नुहोस् परमेश्वर यस अन्त्यको दिनमा यो पक्कै पनि गर्नुहुनेछ र गर्नुहुन्छ उहाँले यो गर्नुहुन्छ कि यस समयमा फसलको लागि एक औजार खोज्नुहुन्छ उहाँले एउटा औजार खोज्नु पर्नेछ फसल काट्नको निम्ति कुनै पनि किसान जब उनी फसल काट्न जान्छ उसँग काट्नको निम्ति कुनै औजार हुनुपर्दछ निश्चय नै उनीसँग कुनै धारिलो हँसिया वा अरू त्यस्तै कुनै यन्त्र चाहिन्छ ताकि भुस अलग गरेर अन्न काटेर बाहिर ल्याउन सकोस् र उनको फसल पाकिसकेको हुँदछ परमेश्वर हामीलाई तपाईँको हातमा लिनुहोस् हामीलाई तपाईँको प्रेमको बन्दीदास बनाउनुहोस् हामीलाई औजारको रूपमा प्रयोग गर्नुहोस् कि हामी यस पापमय श्रापित पृथ्वीमा जहाँ हामी आज जिइरहेका छौँ यो आवास लिएर आउनुहोस् कि येशु ख्रिस्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ मेरो लागि परमेश्वर तपाईँको एउटा कैदी बनाउनुहोस् यदि मेरा दाजुभाइहरूले मलाई त्यागे यदि मेरा मित्रहरूले मलाई त्यागे तापनि म येशु ख्रिस्टको र उहाँको वचनको एक कैदी हुन चाहन्छु ताकि म उहाँको वचनमा पवित्र आत्माद्वारा जुवा लगाइन सकु ताकि यो देख्न सकू कि पवित्र आत्माले परमेश्वरको वचनलाई त्यही कामद्वारा पुष्टि गरेको होस् जसको बारेमा उहाँले भन्नुभएको थियो त्यही गर्न सकेको होस् म येशु ख्रिस्टको एउटा कैदी बन्न चाहन्छु आउनुहोस् हामी प्रार्थना गरौं हाम्रो शिर झुक्दै गर्दा आज राति म सोच्दछु यदि हाम्रा ती महत्वाकांक्षाहरू जुन हामीसँग छ केही बन्ने इच्छाको या हुन सक्छ केही कुरा जुन हामीले सोच्छौं होला एक स्वार्थी कुराहरू सोच्दछु यदि हामीले त्यसलाई केवल एकतर्फी राख्न सकेनौं भने म सोच्दछु यदि कोही जवान केटा यहाँ आज राति हेर्दछ अनि भन्दछ म जब ठूलो हुनेछु म यस्तो यस्तो बन्नेछु सोच्दछु कि यदि तपाईँले परमेश्वरको इच्छा तपाईँको जीवनमा महसुस गर्नुभएको छ र भन्नुहुन्छ होइन होइन म मेरा महत्वाकांक्षाहरू हराउँछु अब गत केही दिनहरूबाट पवित्र आत्मा मसँगै बोल्दै हुनुहुन्छ म आफैले आफैलाई परमेश्वरमा दिन चाहन्छु ताकि यस अन्तिम समयमा भुसबाट अन्न अलग गर्ने एउटा औजार बन्न सकूं कोही जवान युवती हुन सक्छ जसले असल चरित्र भएको केटी बन्ने महत्वाकांक्षा बोकेको होस् या जसलाई एउटा सुन्दर स्त्री बन्ने इच्छा भएको होस् या कुनै दिन हलिउडमा आफ्नो पेसा बनाउने इच्छा होला कि मलाई आश्चर्य छ कि के तपाईँ आज परमेश्वरको उपस्थितिमा आफ्नो इच्छाहरू परमेश्वरको वचनमा समर्पित गर्नको लागि र आफ्नो जीवनमा परमेश्वरको बोलाहट सुन्नको लागि इच्छुक हुनुहुन्न परमेश्वर जान्नुहुन्छ कि तपाईँ को हुनुहुन्छ भने म सोच्दछु यदि त्यहाँ नजिकै सेवक हुनुहुन्छ या दास हुनुहुन्छ एक सेवक मण्डलीमा कहीँ हुनुहुन्छ भने म यहाँ कहिलेकाहीँ आउँदछु म आज राति यहाँ बसिरहनु भएको एक तिहाई मानिसहरूलाई चिन्दिन तर म केही थोरै जतिलाई चिन्दछु जो यहाँ हुनुहुन्छ म सोच्दछु यदि त्यहाँ कोही यस्तो व्यक्ति भइदिएको भए जो यो भन्ने इच्छामा होस् मलाई वास्ता छैन अरूले के भन्नेछ म अब परमेश्वरको दास हुँ म कुनै कुराको व्यवस्था गरेर उहाँको वचन प्रचार गर्न जानेछु मलाई वास्ता छैन मेरो संस्थाले मेरो विरुद्धमा जे गरे पनि म अझै पनि त्यही वचनमा रहिरहनेछु म यो गर्नेछु मेरो इच्छा अब परमेश्वरको इच्छा हो परमेश्वरको इच्छा नै मेरो इच्छा हो म येशु ख्रिस्टको एउटा कैदी बन्न जाँदैछु परमेश्वरको अनुग्रह र मद्दतद्वारा म यो गर्नेछु हामी हाम्रो शिर झुकाउँदै गर्दा यसको विषयमा सोच्नुहोस् आज राति कतिजनामा त्यो महत्वाकांक्षा छ के तपाईँले हात उठाउनुहुन्छ त्यो मेरो पनि यस्तै इच्छा थियो म सबै थोक सुम्पिदिन्छु हाम्रो शिर झुकाउँदै गर्दा सुस्तरी अब जसै तपाईँ यसको विषयमा सोच्दै हुनुहुन्छ प्रार्थना गर्दै गर्दा सोच्नुहोस् सब थोक दिन्छु म सब थोक दिन्छु म सब थोक तपाईँमा मेरो आशिषित मुक्तिदाता सब थोक दिन्छु म सब थोक के तपाईँको वास्तवमै यही अभिप्राय छ म एउटा कैदी बन्न चाहन्छु मलाई लिनुहोस् प्रभु आज राति मलाई तल कुमालेको घरमा लानुहोस् मलाई पुरा तोड्नुहोस् र फेरि जोड्नुहोस् यहाँ सब थोक तपाईँमा मेरो आशिषित मुक्तिदाता सब थोक दिन्छु म स्वर्गीय पिता जसै गीत बज्दै गर्छ मैले सोचे यो समय सबैभन्दा फाइदाजनक छ म गीतको बीचमा यो छोडेर केही मात्र क्षणको निम्ति तपाईँसँग बोल्न चाहन्छु जस्तो मानिसहरूले सोचिरहेका छन् म सबथोक सम्पन्न छु पिता हामीले यो गर्न सकेको होस् जस्तो कि यो हाम्रो अन्तिम अवसर भएको होस् हामीलाई इमान्दारितापूर्वक आउन दिनुहोस् जस्तो छौ त्यस्तै रूपमा प्रभुको मेचमा आउँ धोइएको पोसाकका साथ धोइएको प्राणहरूका साथ धोइएका इच्छाहरूका साथ धोइएका महत्वाकांक्षाहरूका साथ हामी आफैलाई आत्मसमर्पण गर्न र परमेश्वरलाई उहाँको वचन लिन दिनुहोस् त्यही वचनमा हामीलाई सँगै जुवामा जोत्न सक्नलाई उहाँको वचनमा र हुन सकोस् कि पवित्र आत्माले हामीलाई लिनुभएको होस् जसै आज रातिदेखि नै आफ्नो हृदयमा त्यस जुवालाई घुमिरहेको सुन्दछौ आज रातिदेखि नै म तपाईँलाई तपाईँको वचनमा लिदछु अब आफ्नै सोचाइ र विचार नसोच मेरो विचारहरू सोच मेरो इच्छालाई विचार गर म तलाई अगुवाई गर्नेछु परमेश्वर यी प्रदान गर्नुहोस् ताकि यो हामी प्रत्येकलाई अनुभव होस् यी जवान मानिसहरू जो यहाँ बसिरहेका छन् श्रीमान र श्रीमती र कोही श्रीमान र श्रीमती बन्न आउँदैछन् यहाँ वृद्ध व्यक्ति बसिरहनु भएको छ जो सेवक हुनुहुन्छ लामो बाटो भएर आउनुभयो र प्रभु यहाँ भाइ नेबिल म सिडीबाट माथि पुगिसकेका छौँ हाम्रा दिनहरू गिन्ती भएको छ हाम्रा कदमहरू हामीले बनाएका भन्दा अझै सतर्कता साथ बनाइएका छन् हामी दृष्टि राख्दछौ कि हामी कहाँ कदम राख्दछौ शारीरिक रूपमा भन्नुपर्दा हाम्रो कदम निश्चित रूपमा भएको छैन जस्तो हुने गर्थ्यो तर प्रभु जसै हामी देख्छौ कि यी मरणशील जीवन ओइलाउँदै गएको छ र हामी मध्ये कसैको पनि कदम तपाईँले हाम्रो हात समाते बिना निश्चय छैन अब परमेश्वर हामीलाई लिनुहोस् के तपाईँ गर्नुहुनेछ हाम्रो हृदय र इच्छाहरू तपाईँको हातमा लिनुहोस् र हामी आज राति तपाईँको वचनमा ख्रिस्टमा कैदी बन्न दिनुहोस् हामी ईश्वरीय जीवन जिउन सकेको होस् यहाँ हुन सकोस् यी महिलाहरू यी जवान स्त्रीहरू यी युवकहरू केटाहरू र केटीहरूले तिनीहरूको जीवन प्रभुमा सुम्पन सकेको होस् र तिनीहरूको महत्वाकांक्षा येशु ख्रिस्टलाई सेवा गर्ने महत्वाकांक्षा बनेको होस् र हामी सबै उहाँको ईश्वरीय अनुग्रह र इच्छाको एउटा कैदी बन्न सकौं प्रदान गर्नुहोस् प्रभु प्रभु यही नै सबै हो जे मैले गर्नुपर्ने भनी जान्दछु यी साना टुक्रिएका शब्दहरू र म भरोसा राख्दछु तपाईँले त्यसलाई सही तरिकामा एक ठाउँमा राख्नुहुनेछ किनभने यहाँभित्र गर्मी छ र मानिसहरूले सुन्न चाहेका छन् तर यहाँ वास्तवमै गरम छ र धेरैजना घर जान पर्नेछ र काममा सबेरै जान पर्नेछ तर ती बिउहरू केवल त्यो हृदयमा बस्न सकेको होस् एक कैदी घर जानुहोस् र श्रीमतीलाई भन्नुहोस् जसै तिनीहरूले कि यो दिउँसो आराम गर्नलाई प्रार्थना गर्न तयार हुनुभन्दा अगाडि या यस रात पलङमा सुत्न जान भन्दा अघि एक अर्कालाई हेर्नुहोस् र भन्नुहोस् प्रिय त्यसको बारेमा के छ आज राति के हामी वास्तवमै ख्रिस्ट र उहाँको इच्छाको कैदी भएका छौँ वा के हामी आफ्नै इच्छाबाट काम गरिरहेका छौँ हुन सकोस् हर ठाउँमा जवान युवक र जवान युवती विशेष गरी जसले सन्देश आज राति सुन्नुभएको छ तिनीहरूमा त्यस प्रश्न सोध्नुहोस् के म आफ्नै जीवन त्यागेर एक कैदी बन्न इच्छा गरेको छु त्यो जसले आफ्नो जीवन बचाउँछ त्यसले गुमाउनेछ तर त्यो जसले आफ्नो जीवन मेरो खातिर गुमाउँछ त्यसले पाउनेछ पिता हामी यो जान्दछौ कि तपाईँको एक कैदी बन्दा हामीले तपाईँको इच्छा पाउनको निम्ति आफ्नै महत्वाकांक्षाहरू र आफ्नै इच्छाहरू गुमाउँछौ तब हामीसँग अनन्त जीवन हुँदछ प्रदान गर्नुहोस् प्रभु मात्र मैले जानेको कुरा यो हो कि ती सबै तपाईँको हातमा सुम्पनु पर्दछ र यो फलदायी हुन सकोस् र अन्तिम समयको फसलको निम्ति महान महान औजार ल्याएको होस् पुरुष र स्त्रीहरू केटा र केटीहरूले पूर्ण रूपमा परमेश्वरको इच्छामा आत्मसमर्पण गर्न सकोस् र येशु ख्रिस्टमा उहाँको प्रेममा कैदीहरू बन्न सकोस् ख्रिस्टको दिव्य प्रेमको जंजीरमा हत्कडी लगाउन सकेको होस् हामी माग्छौं येशु ख्रिस्टको नाउँमा सब थोक दिन्छु म आउनुहोस् उठौ सब थोक दिन्छु सबै तपाईलाई मेरो फेरि पनि त्यही नै भनौ हाम्रो आँखा बन्द गरेर र हात उठाएर सब थोक दिन्छु म सब थोक दिन्छु म सब थोक तपाईमा मेरो आशिषित मुक्तिदाता, सब थोक दिन्छु म। अब यदि हामीले हाम्रो शिर झुकाई र सभालाई समाप्ति गर्ने गीत बज्नुभन्दा पहिले येशूको नाउँ तपाईँसँग लिनुहोस्। म यो भाइलाई यहाँ सोध्न जाँदैछु, मैले उहाँको नाउँ भुले। त्यस बहिनी जसले अन्धकार आइरहेको दर्शनको गवाई दिनुभएको थियो, जो निको पारिएको थियो र याद गर्नुहोस् पछाडि हेर्दा त्यो पर्दा गइसकेको थियो, उनको विश्वासले त्यो गरेको थियो। के तपाईँ हामीलाई प्रार्थनाको साथ विदा गर्नुहुन्छ भाइ? र परमेश्वरमा हाम्रो निम्ति आशिष पनि मागिदिनुहोस्।